نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ نَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ. ابھی آپ کے سامنے سورۃ بقرہ کی آیت نمبر 155 یعنی 155 کا کچھ حصہ میں نے پڑھا. صرف اسی ایک حصے میں نہیں بلکہ اگر آپ قرآن پاک میں لفظ بلا جس کو اردو میں ہم مصیبت کہتے ہیں آزمائش کہتے ہیں اگر آپ دیکھیں تو آپ کو تقریباً 35 آیات ایسی ملیں گی جس میں 38 ٹائمز یعنی 35 آیتوں میں 38 بار آزمائشوں کا ذکر ہے. اگر اس کے چیدہ چیدہ حصے آپ کے سامنے رکھ دوں صرف اس سوچ کے ساتھ کہ شاید جو آزمائش اور مصیبت کے معاملے میں میرا نقطہ نظر ہے وہ اتنا مختصر ہے وہ کھل جائے, کیونکہ آزمائشیں مصیبتیں مختلف طرح کی ہوتی ہیں اور مختلف طرح کے حالات میں آتی ہیں. لیکن چند آیتوں کے نمبر کم از کم تھوڑے سے نوٹ کیجئے, کل کسی سے اگر آپ اس موضوع پہ بات کرنا چاہیں تو بتا سکیں کہ قرآن پاک کے ان حصوں کی تفسیر سن لو. اور اس وقت ان آیات کو بتانے کا مقصد ایک یہ بھی ہے کہ یہاں تو ہم صرف ایک جنرل ٹاک کریں گے, لیکن جب بھی آپ کسی بہن کو دوست کو کسی بھائی کو کسی قسم کی آزمائش میں دیکھیں تو ان آیتوں کی تفسیر سننا ریکمینڈ کر دیں. کیونکہ اس وقت ہم تفسیر تو نہیں کریں گے لیکن جب ہم قرآن پاک کی تفسیر ایک کلاس روم میں بیٹھ کے کرتے ہیں سامنے ہمارے اسٹوڈینٹس بھی ہوتے ہیں اور مقصد بھی ہوتا ہے کہ ان کا علم پختہ ہو جائے تو پھر ان حصوں کو ہم وہاں زیادہ فوکس کرتے ہیں. تو سب سے پہلے اس میں سورۃ بقرہ ہی کی آیت 49 ہے جس میں پیچھے سے فرعون کے آزمانے کا ذکر ہے, اور میں اس کو اپنے لفظوں میں تھوڑا اس لیے بھی بتاؤں گی تاکہ آپ کو آج آزمائشوں کے مختلف رنگ بھی دکھیں. ہمارے ذہن میں آزمائش اور مصیبت کا ایک بڑا نفعت اللہ سا معاملہ ہے, کوئی فوت ہو گیا تو مصیبت آ گئی, کوئی کاروبار ختم ہو گیا تو مصیبت آ گئی. لیکن انشاءاللہ آج ان ساری آیتوں کو ایک ساتھ سننے سے آپ کو فائدہ کیا ہوگا کہ جو آزمائشیں آتی ہیں اس کو دیکھ سکیں گے. تو سب سے پہلی آزمائش جس کا ذکر ہم پڑھیں گے آج کے بات میں وہ ہے سورۃ بقرہ کی آیت 49 ہے. وَإِذْ نَجَّيْنَاكُم مِّنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ يذبحون ابناءكم ويستحيون نساءكم وفي ذلكم بلاء من ربكم عظيم. اور جب ہم نے تم کو آل فرعون سے نجات دی جو تم کو برا عذاب پہنچاتا تھا, تمہارے بیٹوں کو ذبح کر دیتا تھا اور تمہاری بیٹیوں کو زندہ چھوڑتا تھا, اور بے شک اس میں بہت بڑی آزمائش تھی تمہارے رب کی طرف سے. میں اس موضوع پہ بات بہت کم کرتی ہوں لیکن قرآن پاک کی ترتیب پہ حیرت کی بات ہے کہ قرآن پاک میں سب سے پہلے جس آزمائش جس مصیبت کا ذکر ہے وہ برے حکمرانوں کی آزمائش ہے. فرعون ایک سمبل ہے برے حکمران ہونے کا, جس نے اپنے دور کے مسلمانوں کو اتنا آزمایا کہ ان کی نسلوں کو بھی ختم کرنے کی کوشش کی. معروف واقعات ہیں, آپ میں سے کوئی بھی ایسا نہیں مجھے دیکھ رہا کہ جس نے یہ نہ سنا ہو کہ فرعون بنی اسرائیل یعنی اس دور کے مسلمانوں کے بچوں کو قتل کرواتا تھا. لیکن آج ہم اس ٹاپک کی آغاز میں پہلی آزمائش یا مصیبت جو کسی قوم پہ یا کسی فرد پہ پڑتی ہے اس کو دیکھ لیتے ہیں, اور وہ تکلیف ہے برے حکمرانوں کی. ساتھ ہی ساتھ اپنے لیے عملی رہنمائی بھی لیتے جائیں گے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی احادیث کو جب ہم جمع کرتے ہیں تو اس سے جو بات ہمارے سامنے آتی ہے اس کا خلاصہ کیا ہے, اعمالکم او مالکم, دو لفظ ہیں صرف, تمہارے اعمال تمہارے حکمران ہیں. جیسے کسی قوم کے عمل ہوتے ہیں ویسے حکمران اس کو نصیب ہوتے ہیں. بالکل اس ایک حدیث کی اگر آپ شرح پہ جائیں تو بہت مختلف اینگل آپ کو اس کے دکھیں گے, لیکن یہاں بس اتنا سمجھ لیجئے کہ کوئی قوم جس طرح کے عمل کرتی ہے اللہ تعالیٰ اس کو اسی قسم کے حکمران عطا کرتا ہے. حتیٰ کہ ایک روایت میں آتا ہے کہ حضرت موسیٰ علیہ السلام نے ایک موقع پہ اللہ سبحانہ تعالیٰ سے یہ بات پوچھی تھی کہ اللہ تعالیٰ آپ تو آسمان میں، میں زمین پہ ہوں، مجھے کیسے پتہ چلے کہ آپ ہم سے خوش ہیں کہ ناراض ہیں؟ پہلی تو بات دیکھیے کہ یہ سوچ کس کے ذہن میں آتی ہے، جس کو اللہ تعالیٰ سے محبت ہوتی ہے، ہم انہی کے بارے میں کانشیس ہوتے ہیں نا جن سے ہم پیار کرتے ہیں، کہ کیا وہ ہم سے خوش ہیں کہ نہیں. تو موسیٰ کو چونکہ اللہ تعالیٰ سے محبت تھی تو یہ پوچھا، تو اس پہ اللہ سبحانہ تعالیٰ نے فرمایا تھا کہ موسیٰ میری تم لوگوں پر رضا کی علامت کیا ہے؟ کہ جب میں تم لوگوں سے خوش ہوتا ہوں تو تم پہ اچھے لوگوں کو حکمران بنا دیتا ہوں، اور جب تم سے ناراض ہوتا ہوں تو تم پہ برے لوگوں کو حکمران بناتا ہوں. اگر آج کے دور کے جو نظام حکومت ہے اس کو بھی سامنے رکھ لیں، جس کو آج بہت ہی معروف طریقے سے ہم لفظ جمہوریت یا ڈیموکریسی سے جانتے ہیں، تو یہ حدیث آپ کو 100% سچ دکھے گی، کیونکہ آج کے دور میں تو عوام ہی حکمرانوں کو چنتی ہے. سمجھ رہے ہیں؟ تو جیسی عوام ہوگی ویسے حکمران آئیں گے. عوام پڑھی لکھی ہوگی، حکمران بھی پڑھے لکھے ہوں گے، سوچ والے ہوں گے. عوام اگر نیک ہوگی تو حکمران بھی نیک ہوں گے. تو پہلی بات جو آج کی اس گفتگو سے آپ اس موضوع پہ سمجھ جائیں کہ حکمرانوں کو برا کہنے کی بجائے اور ان کے کارٹون بنانے اور ان کی اتنی بری تصویریں پیش کر کے میڈیا اور نیٹ کے تھرو دینے کی بجائے، ہم سب اپنے اعمال کو دیکھیں کہ ہمارے اعمال کیسے ہیں. آج کے دور میں جو ہمارے خاص طور پہ پاکستانی کلچر کا حصہ ہم دیکھتے ہیں، مردوں کا کیا اب تو مجھے لگتا ہے بچوں اور عورتوں کا بھی فیورٹ ٹاپک جو ہے وہ حکمران ہے، اور فارغ وقت میں ان کی باتیں اور ان کی گفتگو ہے. دیکھیں صرف اتنی سی بات سمجھ لیں، پہلی بات ہے کہ ارد گرد کیا ہو رہا ہے اپنے ملکوں میں کہاں. مجھے کل پہلی دفعہ آپ ہی میں سے کسی سسٹر نے تھوڑا سا بتایا، ہلکے ہلکے اشارے ذہن میں تھے لیکن نہ کبھی خبریں سنی نہ پڑھی، اور کچھ کچھ لوگوں کے منہ سے باتیں سن کے لگ رہا تھا کہ کچھ نہ کچھ ہو رہا ہوگا ارد گرد. اس لیے میری اپنی پرسنل کسی کے بارے میں کوئی رائے نہیں ہے، یعنی جو بات میں کہوں اس کو آج کل جو پاکستان میں ہو رہا ہے دور حاضر میں اس کے اوپر قیاس نہ کیجیے گا. لیکن میں نے جو چیز اللہ اور اس کے رسول سے سیکھی وہ کیا سیکھی؟ کہ غیبت عام فرد کی بھی بری ہے نا، تو حکمران کی بھی بری ہے. سکینڈلزم اگر کسی گلوکار اور اداکار کا برا ہے نا، تو وہ سیاست دانوں کا بھی برا ہے. اگر کسی نے کسی کو بڑا مان لیا تو پھر اس کے لیے اللہ کا حکم کیا؟ اطیع اللہ و اطیع الرسول و اولی الامر منکم. آپ اس کی تفسیر بلکہ ضرور سنیں، سبیل الجنہ کے لنک پہ جا کے سن لیں تو زیادہ ڈیٹیل مل جائے گی کہ اللہ اور اس کے رسول کے بعد اولو الامر کون ہوتے ہیں. دنیاوی معاملات میں جو لوگ ہوتے ہیں اس میں حکمران بھی آتے ہیں. جب آپ نے کسی کو بڑا مان لیا تو پھر اس کی بات تو ماننی پڑے گی نا. ہاں جب وہ آپ کو اللہ اور اس کے رسول کے خلاف کوئی حکم دیتے ہیں تو پھر آپ اس کو اچھے طریقے سے مینیج کر کے ان کو سمجھا دیں، اور اگر وہ نہیں سمجھتے تو بدل دیجئے. لیکن کہیں بھی اس بات کی اجازت نہیں ہے کہ آپ حکمرانوں کی برائیوں کو ٹوکن بناتے ہوئے خود برائیاں کریں. کسی کا کال میں نے نقل کیا تھا شاید اس دورہ قرآن میں، آپ میں سے کسی کو میرے سے زیادہ یاد ہو تو ریمائنڈ کروا سکتے ہیں. انہوں نے کہا تھا کہ کسی کی غیبت کرتے ہوئے میں اس لیے ڈرتا ہوں کہ میرے اس کی غیبت کرنے سے اس کا گناہ چھوٹا اور میرے گناہ زیادہ نہ ہو جائے. بعض لوگوں کے گناہ، اور میں اپنے طور پہ لوگوں کے رویے کو دیکھ کر کہتی ہوں اکثر کہ کوئی کتنا ہی برا کیوں نہ ہو، اتنے لوگ جب اس کی برائیاں کر رہے ہیں ہو سکتا ہے کل یہی اس کے گناہوں کا کفارہ بن جائے. خاموش نجا من سمت. ایک مومن کے پاس اتنا وقت بھی نہیں ہوتا کہ وہ بیکار لطیفے پڑھے اور اس کو آگے بے سوچے سمجھے ڈال دیں. ابھی اتفاق سے آج کئی دن کے بعد ذرا تھوڑا سا صبح بیٹھ کے فارغ ہوئی تو میں نے ویسے چیک کیے تو کسی نے آج ہمارے اپنے ملکوں کے حکمران جس کو آپ لیڈر کہہ لیں بہت بڑے، ان کی تصویر ایک عورت کے روپ میں پیش کی ہوئی تھی، دلہن بنی ہوئی اور اس کے نیچے عجیب و غریب سے کمنٹس تھے. یقین کرے کہ میرا دل کرے کہ میں پھوٹ پھوٹ کے روؤں، اور جنہوں نے بھیجی ہے میں ان سے ایک دفعہ تو پوچھوں کہ آپ نے کیا سوچ کے تصویر بھیجی، اور تصویر بھی اتنی نیکیڈ اور اتنی گندی. کیا اس سے حالات بدل جائیں گے؟ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم نے اسی طرح سے انقلاب رکھا تھا؟ اور کیا اس سے آپ ان حکمرانوں سے کوئی خیر کی امید رکھیں گے؟ اور ایسے حکمران جب آپ کو کوئی اچھا بھی حکم دیں گے تو کیا آپ اس کی عزت کریں گے؟ اتنا مزاج گر گیا آج ہماری قوم کا، مجھے یقین نہیں آ رہا. ہم اتنے تھرڈ کلاس قسم کے جوک کرتے ہیں، اور حیرت کی بات ہے بچے بھی ان چیزوں کا شیئر کرتے ہیں فیس بکس پہ اور اس طرح کی ادھر ادھر کی چیزوں پہ. फेसबुक पे बच्चों को भी मैंने देखा है किस तरह की चीजें करते हुए। इस्लाम का ये मिजाज नहीं है। अल्लाह ताला के इस फैसले को, अब हम सियासत पे बात तो नहीं करने आए ना, लेकिन यहाँ लिख लीजिए कि हुक्मरान जब बुरे होते हैं ना, तो अल्लाह ताला कहते हैं फी ज़ालिकुम बला उम मिर रब्बिकुम अज़ीम। इस जुमले को हाईलाइट करा, और मुझे याद अच्छी तरह जब हमने इस आयत की तफसीर की थी तो इस पॉइंट पे मैंने काफी हाईलाइट किया था कि बज़ाहर तो फिरौन बच्चों को मरवा रहा था ना, मुसलमानों के खिलाफ था और उनकी हुक्म उनकी नस्लें तोड़ रहा था, लेकिन अल्लाह कहता है असल में ये मेरी तरफ से आजमाइश थी। तो हुक्मरानों के जरिए से जो काम होता है ना, ये अल्लाह ताला की तरफ से एक वार्निंग होती है उस अवाम को कि चेंज योर वे ऑफ लिविंग, चेंज योर वे ऑफ थिंकिंग, अपना थॉट पैटर्न सही करो। अल्लाह ताला ने खुद आकर तो नहीं हमें सही करना ना, ये तो आप भी मानते हैं ना। कभी आपने सुना कि कोई गलत काम कर रहा था और सदर साहब ने आकर उसको टिकट दिया? मिसाल दे रही हूँ आपको, एक कोई ओवर स्पीडिंग करता है या सीट बेल्ट नहीं बांधता, कभी आपने ये सुना कि उसकी गाड़ी को रोका गया और जो भी कानून बनाने वाला था, यानी जो भी कांग्रेस का या कोई जिनको आप कह सकते हैं कि कॉन्स्टिट्यूशन जिन्होंने ये पास किया, उनमें से कोई एक आया और उसने आके उस गाड़ी वाले को टिकट दिया या जुर्माना दिया? कौन देता है? पुलिस मैन देता है ना, ट्रैफिक कंट्रोल करने वाला कांस्टेबल वो देता है। जिस तरह किसी मुल्क के कवानीन को तोड़ने पर उस मुल्क का बादशाह, वजीर, सदर या जो भी कोई बड़ा होता है, वो नहीं आके हमें टिकट देता, सजा देता, बल्कि उसकी तरफ से अपॉइंटेड कोई शख्स देता है। इसी तरह से याद रखिए, अल्लाह ताला की तरफ से जब आजमाइश आती है तो वो किसी इंसान के रूप में आती है। पिछले दौर के लोगों को देखिए, अगर वो हिटलर था या कोई भी था, वो असल में अल्लाह का फैसला था। करने की क्या जरूरत है ऐसे हालात में? ये दो चार बातें भी कर लें साथ ही। सबसे पहले अपना मुहासबा, फिर उस मुहासबे के नतीजे में अगर गुनाहों की एक लंबी लिस्ट दिखती है तो तौबा, तौबा के बाद इसलाह। फिर अगली बात इस हालात में क्या करने की जरूरत होती है कि हम चेक करें कि मैं इसकी इसलाह में दूसरों को कैसे शामिल कर सकती हूँ। देखिए, इसलाह का दायरा कार अपनी जात से शुरू होता है। मैं सारी दुनिया के अंदर एनजीओज बनाकर और कमेटियां बनाकर इस्लाह की बातें कर दूंगी ना, और अगर मेरे अपने घर का माहौल अल्लाह और उसके रसूल के हुक्मों का नहीं है तो मेरी वो बातों से फायदा नहीं होगा। फिर एक शोर बेदार किया जा सकता है, जैसे आज इस मौजू पे बात हो रही है, आप इस बात को दूसरों के साथ शेयर कर सकते हैं, ये भी एक आज के दौर में बेहतर है। बस अगर आज इस पूरे लेक्चर को सारे को नहीं भी, तो सिर्फ इतने से क्लिप को आप छोटी सी ऑडियो में या वीडियो में ढालकर इसको फेसबुक पे आम कर दें। ऐसे मैसेज कैसे हालात में मैं क्या करना है ताकि दूसरों को भी शऊर मिले। और अगली बात जो है, यदि ये आज आप अपने दिल से नियत करेंगे तो इंशाल्लाह बहुत फायदा होगा, कोई इस मौजू पे आपको तस्वीर भेजे, कोई मैसेज भेजे, उस मैसेज का सिर्फ एक ही नसीब है, डिलीट इट, डोंट पास दीज टाइप्स ऑफ दी मैसेजेस। यकीन करें, मुझे बहुत से पहले से मुराद लग रहा है, 2-2.5 साल ही हो गए होंगे, किसी ईमेल, मुझे बिल्कुल भी अंदाजा नहीं था कि ईमेल क्या है, किसी की तरफ से आया और जो खोली, और जब खुलती है चीज तो इंसान देखता, उसमें ये लिखा हुआ था कि देखें हमारे हुक्मरानों के बच्चे क्या कर रहे हैं, कुछ इस किस्म का टॉपिक, और ऊपर टॉपिक इतना ज्यादा अनक्लियर था, यानी बहुत प्रोवोकिंग था, कि मुझे नहीं समझ आया कि ये आज के हालात की कोई बात है, मुझे लगा कोई आर्टिकल है या कुछ। बिलीव मी, 2-2.5 साल हो गए, लेकिन आज भी मेरी आंखों के सामने जब वो तस्वीरें आती है ना तो मेरा दिल कट जाता है। इतनी गंदी तस्वीरें, बिकिनीज पहनी हुई बीचेस पे, और इस तरह के ड्रेसअप यंग लड़के लड़कियां, और तस्वीरें थी पूरी ईमेल में, और हर एक के नीचे लिखा था ये हमारे गवर्नर का बच्चा, ये हमारे फलां लाहौर के वालों का, ये उनके। यकीन करे, मैं सोच में पड़ गई, और मैं उन दिनों में, मेरा ख्याल है ये नॉर्वे में थी, शायद नॉर्वे थी, मेरे जैसा बंदा जिसका कोई इतना ज्यादा रुझान भी नहीं है इन चीजों पे, वो वहां बैठ के सिर्फ इन तस्वीरों की वजह से क्या कुछ जान गया। वो सच था झूठ था उसको तो पीछे कर दे, और अगर उस ईमेल को पहले दिन डिलीट कर दिया जाता जिसने मुझे की, उसने तो नहीं वो ईमेल बनाई ना, उसको भी तो कई हजारों तरफ से आई होंगी ना, तो मैंने सोचा कि इन्होंने इस तस्वीर को आगे करके क्या खैर की है। अब ये बिलफर्ज मुझे मिली जिसका काम थोड़ा बहुत पढ़ने पढ़ाने का है, हो सकता है उससे मेरे दिल में कोई दर्द पैदा हुआ, मैंने कोई अच्छे लफ्ज बोल दिए लोगों को ये ना करें। आम तौर पे लोग ऐसी चीजों को पढ़ते या देखते क्या करते हैं, उसको आगे फॉरवर्ड कर देते, बे सोचे बे समझे। तो ऐसी चीजों को खत्म करें, तौबा करें, दुआ करें, फिर अगला काम क्या, अल्लाह हमारे अमाल की सजा हमें दुनिया में ना दे, हमें रुसवा ना कर, और उसके बाद फिर बाशऊर लोग आगे आए, ये फिर आगे बड़े लोगों के काम है जो मैं और आप तो फिलहाल नहीं कर रहे, लेकिन आप जहाँ तक सियासत में आपका ताल्लुक है, कानून तक, जिस तक आप पैसे दे सकें, फिर वहाँ खैर की बात पहुँचाएं। किसी जगह आप दर्श रखवा सकते हैं, सीडी पहुँचा सकते हैं। मुझे याद है कि हम सिंगापुर में थे, तो वहाँ एक सिस्टर के थ्रू वहाँ के जो एम्बेसिडर थे उनके घर में हमारा दर्श अरेंज हुआ। हम नहीं जा सकते थे वहाँ में, वो कहाँ जानते हैं, लेकिन चूंकि एक सिस्टर ने ये दावत सुनी हुई थी, उसने लेक्चर सुने, फिर उन्होंने कोशिश की और विद इन 2-3 डेज उन्होंने इतने बड़े मजमे को उनके बिल्कुल उसी पाकिस्तान की जो सिंगापुर एम्बेसी उसके अंदर ये दर्श हुआ। तो मैंने सोचा कि ये खैर की बात थी ना, और अल्हम्दुलिल्लाह वहां जाके भी बात करते हुए जरा कोई झिझक नहीं, कोई खौफ नहीं, क्योंकि बात वही है जो दुनिया के किसी प्लेटफॉर्म पे पेश कर दें तो उसमें कोई झोल नहीं है, क्योंकि ना इसमें किसी के खिलाफ कोई बात है और ना इस्लाम ऐसा है कि ये कुछ लोगों को तो सुनाओ कुछ को नहीं। तो बहरहाल इस पे जिम्मेदारी का एहसास रखें, अपने बच्चों की ट्रेनिंग करें। कभी देखिए आपके बच्चों का अखलाक बिगड़ जाएगा इससे, कभी लोगों ने ऐसी बातें हुक्मरानों की आम नहीं की थी। फिर उसके बाद ये एक आजमाइश की किस्म हमने समझ ली, थोड़ा सा इसका हक तो नहीं अदा हुआ, लेकिन आगे चलते हैं। दूसरा मुकाम कुरान पाक का जिसमें इस बारे में है, वो सूरत बकरा की आयत नंबर 124 है। वइज़ तला इब्राहिम रब्बुहु बिकलिमातिन, और जब इब्राहिम को उसके रब ने चंद बातों से आजमाया, तो फातम्महुन्ना, फिर उसने इन बातों को पूरा किया, यानी अल्लाह तला की तरफ से डाले गए जो इम्तिहान थे उसमें इब्राहिम अलैहिस्सलाम पास हुए। तो अल्लाह तला ने क्या कहा, काला इन्नी जाइलुका लिन्नासि इमामा, मैं तुझे दुनिया का इमाम बना दूंगा, यानी तुझे वर्ल्ड लीडर बना रहा हूँ। काला, अच्छा, क्या मेरे वमिन जुर्रियती, मेरे बच्चे भी ऐसे ही होंगे, यानी क्या मेरे बच्चों से भी यही वादा है अल्लाह तला आपका कि आप इनको पूरी दुनिया का कंट्रोल दे देंगे। तो कहा नहीं, काला ला यनालु अहदे जालिमीन, मेरा अहद जालिमों को नहीं पहुंचता। अब इधर आजमाइश की थोड़ी सी मुख्तलिफ किस्में हैं, इसको भी समझ लीजिए, क्योंकि आजमाइशें एक रंग में नहीं आती। तो अब देखिए कि इब्राहिम अलैहिस्सलाम की जिंदगी किस से छुपी हुई है। बस मैं तो अपनी एक स्टूडेंट का बड़ा प्यारा कमेंट जो अभी चंद दिन पहले ही आया था, सूरत नाहल की आयत में जब हमने हजरत इब्राहिम का जिक्र पढ़ा, तो उसके बाद उनकी एक शेयरिंग आई थी जिसका खुलासा क्या था कि जब उनका बेटा पैदा हुआ तो उनके ससुर की बड़ी ख्वाहिश थी कि अपने बेटे का नाम इब्राहिम ये रखें, लेकिन कहती कि चूंकि मैं उस वक्त कुरान से नहीं जुड़ी हुई थी तो मुझे इब्राहिम नाम बड़ा आउटडेटेड लगा, पुराना नाम है, तो मैंने कुछ और कहा और फिर मेरी जिद पे वो हार गए, तो मैंने अपने बेटे का कोई और नाम रखा। अब माशाल्लाह वो कुरान कोर्स की स्टूडेंट है, तो अब कहती है कोई पारा ऐसा नहीं दिखता जिसमें हजरत इब्राहिम का जिक्र ना है, और जब हजरत इब्राहिम का कोई किस्सा आता है तो मुझे उस वक्त अपने इस फैसले पे मलाल होता है कि मैंने ऐसा क्यों किया। इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने हर किस्म की आजमाइश में डाला था, बचपन में ऐसा माहौल कि जिसको इंसान पसंद ना करे। और नाम का एक शहर था, जैसी है जैसे यानी हब ऑफ दी सिविलाइजेशन कहते थे उस दौर में, और शहर को सिंपल सी मिसाल है कि आज के दौर में जिस तरह अमेरिका या यूरोप का लफ्ज लोगों के जहनों पे छाता है ना, हजरत इब्राहिम वहां पैदा किए गए थे और इनका ताल्लुक उस दौर के शाही खानदान से था। इनका बाप उस बादशाह का एक बहुत करीबी वजीर लगा लें, ये वजीर के बेटे थे आज की टर्म में, पता नहीं उस दौर में तो क्या कहते होंगे। इतना परवर्टेड माहौल, दौलत और पढ़े लिखे इतने वो लोग थे, 60 की जो घड़ी की जो बांट है ना, ये उस दौर में शुरू हुई, लिखना इस कौम ने शुरू किया। मैंने तफसीर में इसकी डिटेल, मुझे याद है कि सूरत अल अनाम की तफसीर में बताई थी कि वो कहाँ आए, कोई गांव के पड़े हुए पैदा हुए नहीं थे। आज अगर हम ये सोच लेते हैं ना कि हम लोग अगर दुनिया के बहुत महजब मुल्कों में आ गए हैं तो अब हमारा अल्लाह ताला के साथ वो ताल्लुक ना भी हो तो खैर है, तो ये दुरुस्त नहीं। उस माहौल में इब्राहिम ने सबसे पहले इनकलाबी जुमले बोले, रेवोल्यूशन का आगाज किया, और उस दौर का जो बादशाह था नमरूद, लोग उसको खुदा का अवतार कहते थे। इब्राहिम अलैहिस्सलाम ने इन सब से ऊपर उठकर अल्लाह सुबहान तआला के साथ ताल्लुक जोड़ा, सूरज चांद सितारे को देख के बिल आखिर उनके रब को माना। इतनी छोटी उम्र में, जिस उम्र में बच्चे अभी माँ बाप से जिद्दें कर रहे होते हैं, इब्राहिम ने स्टैंड लिया था ला इलाहा इल्लल्लाह पे, कौम के खिलाफ बात करने से पहले उनको पूरी तरह पैगाम दिया, फिर हिजरत की। इब्राहिम की तो पूरी जिंदगी आजमाइशों का शिकार है। देखिए बचपन में माँ बाप प्यारे होते हैं ना, तो माँ बाप को छोड़ना पड़ा, हिजरत करके बाप ने कहा मैं तेरी, यानी आप पढ़े इनकी मेरे लिए सूरह मरियम की आयत है, मैं भूल नहीं रही, इनके बाप ने इनको डांट दी थी जिसको अपनी जुबान में हम कहें कि पीछे चले जाओ तुम्हारी टांगे तोड़ दूंगा, पीछे हो जाओ तुम्हें पत्थर मरवाऊंगा, ये हालात है। बचपन में माँ बाप को छोड़ा, جب سبکی ایک ازمائش ہو سکتی ہے، ہم میں سے کوئی بالکل ایسے ہی ماحول میں پیدا ہو ہوا اور اس کے ارد گرد ہر طرف بے دینی کا دور تھا، ہم کہتے ہیں کیا کریں، جو بڑے کریں ہمیں بھی یہی کرنا ہے؟ نہیں، یہ بھی ایک ازمائش ہوتی ہے، آپ نے اپنے ماحول کو خود چینج کرنا ہے. آج بھی ہو سکتا ہے کہ آپ میں سے کوئی جوان ہونے کے باوجود سوچ رہا ہو کہ میرے تو خاندان میں کوئی قرآن نہیں پڑھتا، میرے خاندان میں تو کوئی حجاب نہیں کرتا، میرا خاندان ڈسنڈر، تو ابراہیم آپ کے میرے لیے ایک رول ماڈل ہے. پھر انسان تھوڑا سا جب جوان ہوتا ہے تو پھر بیوی اچھی لگتی ہے، شادی ہوتی ہے. حضرت ابراہیم پر بیوی کی طرف سے آزمائش پڑی. کسی سفر کے دوران بیوی سارا ان کے ساتھ تھی اور بادشاہ نے ان کے اوپر بری نظر رکھی، اور اس وقت ابراہیم علیہ السلام کو اپنی بیوی کی عزت بچانے کے خاطر ایک توریہ قسم کا جھوٹ بولنا پڑا اور بیوی کی جگہ ان کو اپنی دینی بہن کہہ دیا. آزمائش ہے. تھوڑا اور آگے چلے جائیں، جب بڑھاپا شروع ہوتا ہے تو اولاد بڑی پیاری ہوتی ہے. اللہ نے 70-80 سال کی دعاؤں کے بعد جب بچہ دیا اسماعیل نام کا، تو اللہ تعالیٰ نے کہا کہ جب وہ بچہ ان کے قریب ذرا بھاگنے دوڑنے کی عمر کا پہنچا، وہ تو بعد ہے، ابھی نیو بورن بیبی، پیدا ہوتا بچہ جس کو اللہ نے سمجھے کہ ابراہیم کی آنکھوں کی ٹھنڈک بنانا تھا، کہا کہ اس کو اور اس کی ماں کو چھوڑا جا کے تم کسی ایسی جگہ میں جہاں تنکا بھی نہیں چھوٹتا. غیر عزیز زر ان کے لفظ ہیں سورت ابراہیم میں، خود کہتے ہیں کہ اللہ میں نے اپنے بیوی بچے کو تیرے کہنے پہ بنجر جگہ پہ چھوڑ دیا. آج ہمیں ذرا دین کے نام پہ ایک بہت زیادہ ماحول اچھے کو چھوڑ کے ذرا کم اچھے ماحول میں جانا پڑے تو ہم کہتے ہیں بڑی قربانی ہے، ہائے ہجرت ہے. ابراہیم تو وہاں چھوڑائے تھے جہاں رات کو جانوروں کا بھی ڈر تھا کہ کوئی شکاری جانور نہ کھا جائے. کیا یہ آزمائش نہیں ہے؟ تو اس میں سے آزمائش کی کیا جھلک دکھ رہی ہے؟ جہاں آپ کو اپنے دین پہ عمل کرنا مشکل لگے، حالانکہ میرا ایمان یہ ہے، ہر ایک کا فرق ہو سکتا ہے سوچ کا انداز، یعنی میرے خیال میں تو یہ کہ اگر آپ کے اندر اسلام ہے اور آپ نے اپنے بچوں کی اچھی تربیت کر دی ہے تو انشاءاللہ وہ فرعون کے دربار سے بھی بچ کے آ جائیں گے اور نمرود کے چنگل سے بھی. اور یوسف کو تو مصر کے ماحول نے کچھ بھی خراب نہیں کیا، کیونکہ ماں باپ کی بچپن کی اچھی تربیت تھی. یہ تو سچ ہے، جب ماں باپ زندہ ہوتے ہیں نا تو بچے کہیں بھی رہیں وہ اچھے رہتے ہیں، اور اگر ماں باپ انویئر ہوتے ہیں تو بچے ان کو مکہ میں بھی لے جائیں گے تو بچے خراب ہو جائیں گے. ایک عالم دین تھے تو کسی ماں نے ان کو پوچھا، بہت تڑپ تھی ان کے دل میں اپنے بچوں کے لیے دس اینڈ دیٹ، اور کہنے لگی کہ ویسٹرن ماحول چھوڑ کے جاؤں تو کدھر جاؤں اور کیا کروں، اور ماں کی تڑپ تھی بہت ساری اس سوال کے جواب میں. تو جن کا جواب تو انہوں نے کہا، ایک جملے کا جواب تھا کہ جو ماں اتنی زیادہ کیئر فل ہے مجھے یقین ہے کہ اس کا بچہ کہیں بھی جائے خراب نہیں ہوگا. آپ اس کی اچھی تربیت کریں اور اس کو جس ماحول میں ہے یہ اس کو وہاں کے لیے تیار کریں. تو اب اس میں ایک چھوٹا سا موضوع آ رہا ہے ہم ویسٹ میں رہنے والوں کا، جن کے بچے ہیں خاص طور پہ، کہ کیا کریں، کدھر جائیں، کہاں رہیں، سعودی عرب چلے جائیں، پاکستان چلے جائیں. میں آپ سے سوال کرتی ہوں کہ آپ ہجرت کر کے کہاں جائیں گے؟ آپ کہتے ہیں کسی اسلامی ملک میں، تو آپ کا دل تو ٹوٹے گا بات کو سن کر، لیکن کیا آج کے دور میں کوئی ایک بھی فل اسلامی ملک ہے؟ اور میں یہ زیادہ سے زیادہ کہہ سکتی ہوں کہ آج جتنے 100 کچھ ملک ہمیں دکھتے ہیں نا اسلامک، یہ اسلام فرینڈلی کنٹریز تو ہیں کہ وہاں اسلام پہ عمل کرنا ڈیفینیٹلی ایزی ہے ویسٹ کی نسبت. وہاں یہ گز کا ٹکڑا کوئی اتنا بڑا ہوا نہیں ہے، اور آدھے گز کا نقاب لوگوں کو اپنے سارے کلچر کے اوپر چوٹ نہیں لگتا، مانتی ہوں میں. لیکن یاد رکھیے کہ آج کے دور میں بھی اگر آپ، ایون سعودی عرب ایک ایسا ملک ہے جہاں کسی حد تک اسلامک لاز نافذ ہے، لیکن اگر وہاں بھی جا کے اگر آپ نے اپنے بچے کے اندر ایمان اور روح اور تقویٰ نہ دیا تو وہ گورنمنٹ کے ڈر سے تو کچھ کر سکتے ہیں لیکن اس کے اپنے اندر نہیں ہے. میں اس کو اس طرح سے سمجھتی ہوں جو آپ میں سے شاید کسی کو فائدہ دے، کہ ایک بچہ اس کو تیرنا نہیں آتا، اب آپ اس کو کسی چھوٹی سی ندی کے پاس چھوڑ دیں اور وہ اس میں گرے، سوئمنگ پول میں تھوڑا سے غوطے کھا جائے، یا کسی سمندر میں یا دریا میں، اس کا نصیب کیا ہے؟ ڈوب جائے گا. ہاں مشکل زیادہ کدھر ہوگی جتنا بڑا دریا ہوگا. آج اس طور کو آپ یوں سمجھیے کہ ویسٹ کو یا ویسٹرن کلچر کو آپ سمجھے کہ سمندر ہے برائی کا، نظریں بھی نہیں پاک اور عقیدہ بھی نہیں پاک اور پیئر پریشر اتنا ہے. تھوڑا سا اس سے زیادہ اچھا ماحول آپ کسی بچے کو لے دے دیتے ہیں تو ویسے ہی کہ جیسے دریا ہے برائی کا. چلیں آپ اپنے ملکوں میں لے جاتے ہیں، وہاں دریا بھی نہیں ہے الحمدللہ، سمندر بھی نہیں ہے، لیکن چھوٹا سا ایک سوئمنگ پول ہے جو برائی کا ہے. آپ کا بچہ اگر تیرنا نہیں جانتا تو وہاں بھی ڈوبے گا. کریں کیا؟ اپنے بچوں کو تیرنا سکھا دیں، اپنے بچوں کو اپنے مسلمان ہونے پہ مان دیں، ان کو پتا چلے تم کن کی نسل ہو، ان کو آپ تیرنا سکھائیں، ان کو صحابہ کی کہانیاں سنائیں، ان کے اندر وہ ایمان اور تقویٰ پیدا کریں کہ ایسی ازمائشوں سے بچ جائیں. پھر آپ دیکھیے کہ بیوی بچے کو چھوڑنے کی ازمائش ہوئی، چلو اس میں بھی پورے اتر گئے. آپ میں سے کوئی سنا رہا تھا کل کے کتنے سال بعد اپنے شوہر کو ملے. کیوں ملے؟ کہ وہ بےچارے دنیاوی سروائیول کے لیے کہیں گئے نا. جب ایک بیوی آج کے دور میں ہمارے پاکستان میں آپ میرا لے جاؤں گاؤں دیہاتوں میں جائیں تو میرا لے کے 50% ایسی عورتیں جن کے مرد کسی کے دبئی گئے ہوئے ہیں، 4 سال سے نہیں آئے، 5 سے نہیں آئے، ہوتا ہے نا. کوئی امریکہ چلا گیا تو پھر تو چھوڑ دیں، ایسا مرد میرے ذہن میں کہ شاید جب گئے تو اس کے 12-15 سال تک آئے ہی نہیں، اور پیچھے ماں بھی گئی، باپ بھی گیا، سب فتح. جب واپس آئے کوئی دعائیں دینے والا بھی نہیں تھا، سر پہ ہاتھ رکھنے والا بھی نہیں تھا. تو جب ہم دنیاوی طور پہ اتنی ہجرتیں کر لیتے ہیں تو پھر اللہ کے دین کے لیے ہم کیسے نہیں کر سکتے، یہ بھی چیز سمجھ آتی ہے. لیکن اب اس سے بھی بڑی آزمائش حضرت ابراہیم پہ پڑی کہ جب بچہ ذرا چلنے کی عمر کے ہوا، سورہ سواد کی آیت ہے غالباً، جو سواد فات ہے، کہ جب فلم ماں بلغ ما سایا، جس عمر میں بچے بڑے پیارے لگتے ہیں، چلتے ہیں پھرتے ہیں، تو اس عمر میں اللہ نے کہا اب جاؤ اس بچے کی گردن پہ چھری چلا دو. ذرا آپ اور میں اس آزمائش کو محسوس کر سکتے ہیں؟ ہمیں تو نہ جو کوئی حکم دے سکتا ہے، اور اگر کوئی شیطان خواب میں دکھا بھی دے ایسی چیز تو ہم نہیں مانیں گے، کیونکہ نبی کا خواب حجت ہوتا ہے. لیکن آپ اپنے اوپر لیں، ابراہیم کو کہا کہ اس بچے کی گردن پہ چھری چلا دو، چلا دی، چلی نہیں وہ اور بات ہے، اللہ بچا لیتا ہے. ہم اپنے بچے کے کیریئر کے بارے میں کتنے کانشس ہوتے ہیں؟ کیا ہمیں پتہ ہے کہ اگر ان کو دین کی تعلیم نہ دی تو وہ دنیا اور آخرت دونوں میں ناکام ہوں گے؟ اس کے باوجود آپ دیکھیے کسی سے کہیں کہ ایک سال صرف اپنی بچی کو قرآن سکھانے کے لیے ڈیووٹ کر دیں، اس کو ایک دفعہ قرآن سکھا دیں، اپنے بچے کو دین سکھائیے تاکہ وہ کچھ سیکھے، تو کتنے لوگ کہتے ہیں کہ یہ پیچھے رہ جائیں گے صرف اس رونے پہ کہ ہمارا بچہ سے ایک سال اپنے دوستوں سے چھوٹا ہو جائے گا، رہ جائے گا، اور یہ کمپلیکس ہم برداشت نہیں کر سکتے. ہم تو اپنے بچوں کو دین سکھانے کے لیے بہترین مدرسے یا بہترین یونیورسٹیز میں نہیں بھیجتے، اور دنیاوی تعلیم کے لیے 15-20-25 سال تک ہم ان کو آزماتے ہیں. ہم ابراہیم جیسی اس آزمائش پہ کہاں گئے؟ ہم اس سے کتنوں کے بچے ہیں؟ دیکھیے موضوع کوئی بھی آپ لائیں گے نا، آپ کو ہماری گفتگو میں ایک در ضرور دکھے گا، میرا گھر، میرے بچے، میرا شوہر، کیونکہ گھر وہ جگہ ہے جہاں ہمارا اسلام دکھتا ہے. آپ کا اسلام مسجد میں جا کے نہیں دکھے گا، آپ کا اسلام مکہ میں، مدینہ میں، حج اور عمرے پہ نہیں دکھے گا، وہ تو ہم پوسٹ دے رہے ہوتے ہیں لبیک اللہم لبیک، کہاں لبیک ہے ہم اللہ کے لیے؟ ہم تو حی علی الصلاح اور حی علی الفلاح کی پکار پہ لبیک نہیں کہتے، ہم کہاں نماز پہ کہیں گے اور کہاں جا کے کہیں گے اور زندگی میں کہاں کہتے ہیں لبیک؟ جب کوئی حکم اللہ کا آتا ہے میرے اور میرے بچوں کے بارے میں تو کیا میرا جواب لبیک ہوتا ہے؟ ابراہیم علیہ السلام نے بیٹے کی گردن پہ چھری چلا دی، ہم ان کی خواہشوں پہ بھی چھری چلاتے ہیں؟ ہمیں تو ان کی آنکھوں کے آنسو اتنے موٹے موٹے دکھی کر دیتے ہیں کہ ہائے میرا بچہ اسیمیلیٹ کرنا ہے. یعنی آج یہاں کا تو مجھے اتنا نہیں اندازہ، زیادہ وقت چونکہ امریکہ میں گزرا ہے تو وہاں ماؤں کا ایک پیٹی جملہ ہوتا تھا کہ اگر ہماری بچی سکارف پہن کے سکول جائے گی تو یہ اپنے باقی سکول فیلو سے آئسولیٹڈ فیل کرے گی، تو بیکاز وی وانٹ ٹو بی اسیمیلیٹ وتھ دیم تو ہم اپنی بچی کو اس کمپلیکس میں نہیں ڈالتے. ہم تو اتنا سا برداشت نہیں کر سکتے. وہ ٹانگیں ننگی کر کے جائیں کوئی حرج نہیں، ہماری بچی سر پہ کپڑے اور سکارف اور ابایا پہن کے جائے ہم کہتے ہیں یہ بہت آئسولیٹڈ ہو جائیں گے. ہمارا ایمان آزمائش کا کس قابل ہے؟ تو ہم سوال کریں خود سے کہ اب بچوں کی آزمائش پہ ہم کامیاب ہیں؟ اللہ سبحانہ وتعالیٰ جب بھی کوئی نعمت دیتا ہے نا تو اس میں آزمائش ہوتی ہے. پھر اسی طرح آپ دیکھیں ابراہیم علیہ السلام کی پوری زندگی آزمائشوں سے بھری ہوئی تھی اور وہ اس پہ کامیاب رہے. ہم سب بھی ان چیزوں پہ خود کو پوچھیں. اللہ تعالیٰ جب کوئی نعمت دیتا ہے تو بھی آزمائش ہوتی ہے، دوسری طرف بھی ہے. پھر ابراہیم علیہ السلام نے احکامات مانے، ان کے اوپر اس وقت زیادہ بات نہیں کروں گی، اور کیونکہ ہم کہیں گے وہ تو اللہ کے نبی تھے، لیکن یہ تو آپ نے ان کی زندگی سے سمجھ لیا ہے نا کہ وقت کے مطابق ماں باپ کے آگے بھی کھڑے ہو گئے، اللہ کی بات کو سچ کہا. بیوی کا معاملہ آیا تو اللہ کا حکم مانا، بچوں کی خوشی نہ خوشی کا معاملہ آیا تو اللہ کو مانا. کیا میں ان تین رشتوں میں کامیاب ہوں؟ یہ خود سے پوچھیے. چونکہ ہم عورتیں ہیں تو ہم بیوی کی جگہ شوہر کر لیتے ہیں. جب میری شوہر کی طرف سے کوئی مطالبہ ایسا آتا ہے جو اللہ اور اس کے رسول کے احکامات اور طریقوں سے ٹکراتا ہے تو کیا میں اس آزمائش میں کامیاب ہوتی ہوں کہ نہیں؟ اس وقت ہمیں لگتا ہے بس یہ بات نہ مانی نا تو میاں تو طلاق ہی دے دیں گے. میں سوچتی ہوں کیا اتنی سی بات پہ شوہر آپ کو طلاق دے دیں گے کہ آپ نے پلکنگ کیوں چھوڑ دی؟ या आपने गज का कपड़ा क्यों ले लिया, आप अब मेरे दोस्तों से शेक हैंड क्यों नहीं करती, आप मिक्स गैदरिंग में नहीं बैठती, आप खुद माशाल्लाह सिस्टर्स हैं, मैं भी शादीशुदा हूँ और आप भी, और अल्लाह ताला हम सब के शोहरों को सलामत रखे और उनको दीन और ईमान में हमारे साथी बनाए। मुझे बता सकते हैं आपके पिछली 10, 15, 20 साल शादी शुदा जिंदगी में आप अपने शोहर के सामने एक अच्छी बीवी बन चुकी हैं, उनको पता है कि आपका ये घर आपके बगैर नहीं चलेगा, खाना ऐसा अच्छा कोई नहीं पकाएगा, सफाई ऐसी अच्छी कोई नहीं करेगा, इखलाक प्यार मोहब्बत ऐसा कोई नहीं देगा, और सिर्फ ये चार बाल इधर और इधर के मैं उतारने शुरू करूं तो कहते चली जाओ तुम्हें तलाक दे दूंगा। कैन यू बिलीव, क्या ये जोक नहीं लगता? ये हमारा अपना अंदर का गुमान होता है। हम तो इन छोटी छोटी बातों पे, और यकीन करें कुछ बहनों का तो पक्का इरादा है अपने शौहरों को सामने करके जहन्नुम में जाना है। उनके नाम पे कहते हैं हम इफ्सा नहीं, कोई बात करें यानी बगैर सोचे समझे लोग नाम में कहेंगे क्या करूं मेरे मियाँ को नहीं पसंद, कुरान क्लासेस में जाना मियाँ को पसंद नहीं, मेरे मियाँ ये पसंद नहीं करते, मिक्स कर देंगे मेरे मियाँ फुला 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 मेरे मियाँ, तो अल्लाह ताला तो कहते हैं कि ला तातली मखलूक इन फी मासियत अल-खालिक, मखलूक की तो किसी जगह बात नहीं मान सकते जहां अल्लाह की नाफरमानी हो, क्योंकि इन नमतात फिल मारूफ, इतात यानी बात मानना दिल की खुशी के साथ, तो गोया के फिर आजमाइश की एक किस्म हम पर हमारे बच्चों और हमारे शोहरों की तरफ से और शोहरों पे बीवियों की तरफ से आती है। ये अपनी जगह एक पूरा मौजू है, अगर आप इसकी मजीद इंफॉर्मेशन लेना चाहें या इस पर इल्म लेना चाहें तो एक टॉपिक है मेरा घर मेरी जन्नत, वेबसाइट पे भी कुछ ना कुछ उसका बहुत मौजूद है मुझे याद है, कि कैसे अपने घरों को जन्नत बनाएं, बीवी बच्चों की कैसी बात करें। फिर इसी तरह पेरेंटिंग ए टू जी एक सेमिनार हुआ था हमारा नॉर्वे में 2 साल पहले, तो उसमें बच्चों की तरबियत और हर एंगल से बात हुई थी, छोटे बच्चे बड़े बच्चे गुस्से वाले बच्चे ग्रोइंग बच्चे टीनेजर सेक्शुअल एजुकेशन किस हद तक बच्चों को दी जाए, उसकी ऑडियोज अल्हम्दुलिल्लाह वेबसाइट पे मौजूद है, कभी चलते फिरते घर में काम करते हुए उसको सुनना शुरू कर दें तो आपको इस मौजू पे समझ आएगा। बाकी आपका मौजू के शोहर से कैसे ट्रीट करें, बहुत सारे चेहरे तफक्कुरात में पड़ गए इस मौजू को सुनते ही, तो उसके लिए अल्हम्दुलिल्लाह निकाह ए टू जी के नाम पे एक सेमिनार है जिसके 2 हिस्से हैं, मैरिड लाइफ ए टू जी और निकाह यानी शादी से पहले के सारे मरासिम और शादीशुदा जिंदगी के तकाजे, तो उस पर भी अल्हम्दुलिल्लाह काफी हद तक बात हुई है, तो उम्मीद है कि सुन सकते हैं। और बहुत कुछ है इंग्लिश में, नेट पे आपको बहुत कुछ मिलेगा, तो आप जहां से भी फायदा उठाएं, लेकिन याद रखिए कि ये आजमाइश के बीवी बच्चों की खुशी के लिए हम ऐसे काम करें ये दुरुस्त नहीं। एक आखिरी बात सुना के आगे चलती हूँ, खातिब नबी बलता एक बदरी सहाबी थे, अल्लाह के नबी के प्यारे साथी थे, लेकिन सिर्फ एक मौके पर उन्होंने अपने बीवी बच्चों की मोहब्बत में, इस्लाम से नफरत नहीं है, इस्लाम पे पूरा यकीन है, लेकिन उन्होंने कुफारे मक्का को खत तक लिख के दे दिया कि देखो नबी सल्लल्लाहु अलैहि वसल्लम तुम पे हमला करने अगर आएंगे तो तुम मेरे बीवी बच्चों को कुछ ना कहना, मैंने तुम्हें इत्तला दे दी है। इतनी आजमाइश है, अल्लाह ताला ने इसको आजमाइश का, इसको फितना का, और फितना कहते ही उस चीज को है कि जिसका सही इस्तेमाल फायदा दे और गलत इस्तेमाल इंसान को नुकसान में डाल दे। अभी तक कितनी चीजें ओवरऑल हमने देखी, पहली थी बुरे हुक्मरानों की आजमाइश, हजरत इब्राहिम की जिंदगी में हमने रिश्तों की आजमाइश देख ली, हालांकि इब्राहिम की जिंदगी में और भी बहुत है लेकिन वो अगली आयतों में कवर होगा। तीसरी आयत पे चलते हैं, सूरत बकरा की आयत नंबर 155 जो मैंने शुरू में पढ़ी, अल्लाह ताला फरमाते हैं और अलबत्ता हम जरूर तुमको आजमाएंगे, किस किस से, खौफ से, भूख से, मालों की कमी, जानों का नुकसान और फलों की कमी, मसाइबे खमसा, 5 किस्म की मुसीबतों का इसमें जिक्र है, आइए हल्का हल्का इसको भी देख लेते हैं। सबसे पहली चीज है खौफ, खौफ की आजमाइश क्या होती है, कि आज के दौर में आपको आम तौर पे हर फर्द खौफजदा नहीं दिखता, खौफ किस चीज का, फियर, ये ना हो जाए वो ना हो जाए, इकोनॉमी ना डूब जाए, जंग ना लग जाए, दुश्मन ना आ जाए, कभी चोरों का खौफ कभी किसका खौफ है कि नहीं। चले हम तो बड़े अच्छे मुल्कों में बैठे हुए ना कि यहाँ चोरियां नहीं होती, लेकिन क्या यहां भी आप पूरी तरह पुरअमन है कि यहां चोरी नहीं होगी? खौफ अल्लाह ताला की तरफ से एक आजमाइश होती है, कभी इंसान को इस बात का खौफ होता है कि मेरे बच्चे ना बिगड़ जाए, बाज दफा फिक्र होता है बच्चियों के रिश्ते अच्छे ना हो, खौफ के मुख्तलिफ एंगल है, अल्लाह ताला की तरफ से एक आजमाइश होती है, क्या कि जब भी किसी चीज का कोई खौफ हो तो उस वक्त आप अल्लाह की तरफ रजू करते हैं कि नहीं। जितनी चीजों का मैंने तस्करा किया इन सब से बचने की पनाह की दुआएं अल्लाह के नबी ने सिखाई हैं, तो लिहाजा जब भी कभी किसी चीज का खौफ हो, सबसे बड़ा खौफ हमें किसका होना चाहिए, दुश्मन का खौफ होता है ना, تو سب سے بڑا دشمن کون ہے؟ شیطان ہے. تو شیطان سے بچنے کی دعائیں پڑھتے. دیکھیے جس نے خود کھڑے ہو کے چیلنج کیا کہ میں تم کو آزماؤں گا آگے سے پیچھے سے دائیں سے بائیں سے, کیا ہم اس کے بچنے کے لیے صبح شام کی دعائیں پڑھتے؟ شیطان سے بچنے کی دعائیں پڑھائیں, خود بھی پڑھیں بچوں کو بھی پڑھائیں. اگر برے ماحول کا فکر ہے کہ ہمارے بچوں کو خراب کرے گا, تو آپ دیکھیں کہ ایک تو ان کی ذہنی سازی ہے نا, ان کی کریکٹر بلڈنگ ہے, لیکن ساتھ ساتھ دعاؤں سے سہارا لیں. چوروں کا ڈر ہے تو آپ آیت الکرسی اور اسی طرح سے حفاظت کی دعائیں پڑھتے ہیں. برے حکمرانوں کا ڈر ہے تو اس کی دعائیں موجود ہیں. حتیٰ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے کتنی پیاری دعا سکھائی کہ اللہ اللہ ربی لا اشرک بہی شیئا, چھوٹی سی دعا ہے کہ اللہ اللہ ہی میرا رب ہے, لا اشرک میں نہیں شریک کرتا بہی شیئا اس کے ساتھ کسی کو. کہتے ہیں کسی جگہ جاؤ, آپ کو انٹرویو دینا ہے, آپ کو کسی عدالت میں جانا ہے, کسی آئی ڈی امیگریشن سے گزرنا ہے, آپ یہ دعا پڑھیں. فرمایا کہ تمہیں اللہ خوف سے امن دے دے گا. پھر دوسری چیز دیکھیے, خوف کے بعد, کیونکہ اپنے ملکوں میں ہوتے تو شاید میرا سارا درس اس پہ ہو جاتا. آج وہاں جو ہر بندہ خوف زدہ دکھتا ہے آپ کو, کوئی کڈنیپ نہ کر دے, کوئی مال نہ لے لے, کوئی کچھ نہ لے, اور جو وہاں کے ابتر حالات ہیں وہ ہم سب جانتے ہیں, اور وہ ہمارے ہی اعمال کی سزا ہے. ایک آدھ دن پہلے کسی سسٹر کے بارے میں پتہ چلا کہ جب گئیں ایئرپورٹ پہ تو پورٹر کو غلطی انہوں نے یہ کر دی کہ جب ان کو پیسے دیے تو وہ اس جس ملک سے گئی تھی اس کی کرنسی میں دے دیے, تو ان کو پتا چل گیا یہ باہر سے, اور ان کو پہلے ہی پتا ہوتا ہے فلائٹیں کہاں سے آئیں. کہتی ہیں پیسے دینے کی دیر تھی, یوں جھپٹ کے پرس کھینچا لے کے بھاگا. آپ بھی سوچتے ہیں جب ہم پاکستان جانتے ہیں تو میکسیمم قیمتی چیزیں ڈاکیومینٹس ہاتھ میں رکھتے ہیں, کہ ایون ان کے بچوں کی جو آئی ڈیز تھیں پاکستان کی, پورا پرس وہ لے کے بھاگے بھرے بازار میں. کین یو بلیو کہ واپسی پہ ان کے بچے نہیں آ سکے ان کے ساتھ, کیونکہ ان کے آئی این ایس کارڈ اس میں, وہ جو ہے ناپ کارڈ ہوتا ہے اس میں, نائک کارڈ, این آئی سی ہوتا ہے نا, نائکاٹ, وہ نہیں آ سکے. سارے پیسے گئے, کتنی محنت میں گئے ہوں گے, کیا کیا ارمان لے کے گئے ہوں گے. تو کیا آپ ایسی جگہ پہ کوئی اپنے آپ کو سیکیور فیل کرتے؟ تو لہٰذا ان ساری چیزوں کو اپنے سامنے رکھنا ہے. دوسری چیز آپ دیکھیے, جو بھوک, آپ بھوک اور نقص من الاموال اور پھلوں کو اکٹھا لے لیتے ہیں, غربت جس کو کہتے ہیں. آج کے دور میں اس کا اپڈیٹڈ لفظ میری نظر میں جو ہے نا, وہ کیا ہے کہ اکانومی ڈوب گئی, کرنسی کا ریٹ کم ہو گیا. سنتے رہتے نا یہ باتیں, مجھے آپ کے تو ادھر کے حالات اتنے نہیں پتا, لیکن ڈالر کے ریٹ میں جو فلکچویشن ہوئی پوری دنیا میں, اس سے کیا حالات ہوئے کہ لوگوں نے جنہوں نے کنسٹرکشن شروع کی ہوئی تھی وہ کہتے ہیں کہ قیمتیں اتنی بڑھ گئیں کہ ڈالر اتنا اوپر چلا گیا ہماری کنسٹرکشن بڑھ گئی. سونے کا ریٹ اوپر نیچے ہوتا ہے, تو یہ سب کچھ نقص, یہ اللہ کی طرف سے آزمائش ہوتی ہے. مین میڈ جو لاز ہوتے ہیں نا, وہ ہمیشہ ایرر میں جائیں گے. فلکچویشن اتنی, آج بھی گولڈ کوائنز پہ, سلور کوائنز پہ آپ دنیا کو لیں, پوری دنیا میں ایک ہی مال ہے. امریکہ سے آپ ایک گولڈ کوائن لے کے نکلتے ہیں چائنا تک, اس سکے کی ایک ہی قیمت ہے. فرق صرف ہوتا تھا پہلے دور میں, اس پہ بات ہوئی ہوئی ہے کلاسز میں بہت ساری, کہ پہلے دور میں گولڈ کے سکے ہوتے تھے, امریکہ میں جاتے تھے تو امریکن سٹیمپ ہوتی تھی, چائنا میں پاکستان میں جائیں گے تو اسی کے اوپر چائنا پاکستان کی ہوگی, پتا چلتا تھا یہ پاکستانی سکہ ہے یہ ان کا سکہ ہے, اور جہاں جا کے بیچیں گے اس کا ایک ہی ریٹ تھا, کیونکہ گولڈ کی اپنی قیمت ہے. جب سے یہ کرنسی نوٹ آئے, یہ اکنامیکل ٹیررزم کا آغاز ہے. اس وقت پوری پوری قومیں کڈنیپڈ ہیں. ہمارے کاغذ پہ جو سٹیمپ ہے وہ 200 روپے کی ہے, اور تمہارے ملک کا وہی نوٹ کاغذ ہے وہ 1 روپے کا. آج 1 روپیہ جو ہے وہ میرے لیے پاؤنڈ کے مقابلے میں 125 کا ہے, یورو کا بھی ایسے 150 کا تو ہو گئی نا. آپ دیکھ سکتے ہیں یہ کیا ہے, یہ سب کچھ کمی ہے. دنوں میں راتوں رات وہ اپنی دولت کے ریٹس جو ہے نا وہ کم اور زیادہ کرتے ہیں. اور مجھے ایک دفعہ اتفاق ہوا تھا, میں نے بڑی حیرت ہوئی اس لیے آپ کو سنا رہی ہوں. جیسے ہم سب جب سے بڑے ہوئے ہم گولڈ کے ریٹ میں کتنا بڑا فرق دیکھتے ہیں. ہماری مائیں ہمیں خود سناتی ہیں کہ ہماری شادی پہ 125 روپے تولا سونا تھا, وہیں لے کے رکھ لیا تھا. سنتے ہیں نا, مجھے ایک دفعہ کسی چیز کی ریسرچ کر رہی تھی تو اس کے دوران مجھے ایک پیپر دکھا, 1800 یعنی آج 2000 ہے نا, 1800 سے لے کے اب تک ایئرلی گولڈ ریٹس کی اس میں ریٹ بتائے ہوئے تھے. حیرت کی حد تک دیکھیں کہ 1800 سے لے کے یہ جو لاسٹ 19th century گزری ہے نا, اس کے بیچ میں تقریباً 200 سال تک گولڈ کے ریٹ ہمیں ایک ہی تھے. 19-20 کا بھی نہیں فرق دکھا مجھے. اس کے بعد جب 19th century سے لے کے اب یہ جو 2000 ہمارا چل رہا ہے نا, سارے فلکچویشن بھی ہوئے. اور آپ کو پتا کہ یہ کون سا دور تھا جب کرنسی نوٹ ایشو ہوئے, आज आप देख लीजिए, आपको पता ही नहीं गोल्ड आपने लिया है उसका क्या बनेगा, नुकसान है कि फायदा है, ये सब कुछ माली नुकसान आता है। इसके ऊपर मैं और आप क्या कर सकते हैं? आप कहेंगे ये तो हमारे हाथ में नहीं है। जब हमें माली नुकसान हो तो हम क्या करें? इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन, और अल्लाहुम्मा अजिरनी फी मुसीबती व अख्लफली खैर मिन्हा। माल की कमी से उतना नुकसान नहीं होता जितना ईमान की कमी से नुकसान होता है। इसको छोटे लेवल पे ही अगर समझ लें कि जब आपके शौहर की जॉब चली जाए, जब आपके शौहर को कारोबार में कोई नुकसान हो, जब आपके बच्चे का कोई नुकसान हो जाए, उस वक्त अल्लाह ताला आजमाइश क्या कर रहा होता है कि तुम इन हालात में कैसे समझते हो। बल्कि ये वो आयत है जिसपे अगर हम मैक्सिमम बात इसको इस आजमाइशों के नजरिए को समझ लें तो मुझे यकीन है कि फायदा मंद होगा। हम कहते हैं कि हम पे आजमाइशें आती हैं। सवाल यह है कि पहली बात है कि क्यों आती है, पहला क्वेश्चन। मैं आपको इसके एक मिसाल से समझाने की कोशिश करूंगी। आप देखिए कि एक शख्स है जिसको आप कई साल से जानते हैं, आप अपने खानदान के किसी भी दोस्त को समझ लें, यानी जिन जो आपके अब्बू के दोस्त हैं आपके पास आते हैं और वो आपको कहते हैं कि बेटा आज मैं तुम्हारे पास एक काम से आया हूं। क्या काम है? वो अपना बैग खोलते हैं, उसके अंदर एक गोल्ड का बिस्किट है या कुछ गोल्ड के सिक्के हैं या व्हाटएवर। कहते हैं देखो ये मेरे पास सोना रखा हुआ था, मुझे एक मुश्किल पड़ गई है, तो मैं बाहर दूंगा तो वापस नहीं मिलेगा कुछ भी, तुम ये सोना मुझसे खरीद लो, मुझे इसकी जगह पैसे दे तो मैं पैसे इस्तेमाल करूं। अच्छा अब आप देखिए कि ये बात सुनकर एक सूरत क्या है कि आप कहते हैं कि नहीं मैं इंटरेस्टेड नहीं हूं या व्हाट्सएवर, लेकिन आपको लगता है कि अपना ही फायदा है, कुछ नहीं है सोना लेके चलो पैसों की जगह रख लूंगी तो फायदा होगा। अब आप क्या करेंगे कि ठीक है ये तो है, लेकिन अंकल जी जो भी है मुझे इसको पहले सुनार से दिखाना पड़ेगा कि क्या ये सही सोना है भी कि नहीं, करेंगे कि नहीं करेंगे, क्योंकि पता नहीं है। और अगर ऐसी तरह से कोई सोना किसी से लेने लग जाए तो आप देख लीजिए कि सारे लोग ही कंगले हो जाएं, कोई भी उस पर पानी चढ़ा के ले आए। अब आप क्या करते हैं कि उस सोने को उठाते हैं और सुनार के पास लेके जाते हैं कि भाई देखो ये पहली बात है ये गोल्ड है भी कि नहीं, दूसरी बात है ये किस कैरेट का गोल्ड है, 24 है 22 है या 21 है या 18 कैरेट है या कुछ भी नहीं है, यही होते हैं ना। अब आ जाइए इसको अपने ऊपर। हम दिन रात अल्लाह ताला से कहते हैं ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह, तेरे सिवा कोई माबूद नहीं और मोहम्मद तेरे रसूल है। अब जब हम ये कहते हैं ऐसे जैसे हम गोल्ड है तो अल्लाह ताला क्या हमें परखेगा नहीं? हम इस दावे में कितने सच्चे हैं? और सच्ची बात है ये तो अलग बात है हम अरबी में पढ़ते हैं, अगर हम उर्दू में कलमा पढ़ रहे होते तो हम ये कह रहे होते हैं कि अल्लाह जो तू कहेगा मैं वही करूंगी, जो तेरे नबी का तरीका था वही मेरा तरीका, जो तेरी पसंद वो मेरी पसंद, जो तुझे नहीं पसंद वो मुझे नहीं पसंद। ये इकरार जब आप दिन रात अल्लाह के सामने करते हैं तो क्या अल्लाह आपको आजमाएगा नहीं? ये आजमाइश होती है पता चल जाए कि कौन किस दर्जे का खरा है, कौन 24 कैरेट का गोल्ड है, कौन सा 22 का और कौन सा सिर्फ गोल्ड प्लेटेड है, अंदर तो पता नहीं चांदी भी ना हो। हमारे ईमान की असल पहचानने के लिए हम पे आजमाइश आती है। अल्लाह ताला ये देखना चाहते हैं कि एक बंदा जो दावे करता है इतने बड़े बड़े वो दावों में सच्चा कितना है, फिर बिहेव कैसे करता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इतनी खूबसूरत बात है कि आपने बल्कि वो बात जब आप बयान कर रहे थे तो सहाबी कहते हैं कि अल्लाह के नबी सल्लम मुस्कुराए, और आपको पता है कि अल्लाह के नबी बहुत खिलखिला के नहीं हंसते थे, इतना स्माइल देते थे ज्यादा से ज्यादा कि ये थोड़े से दांत दिखते थे। तो सहाबी कहते हैं कि अल्लाह के नबी ने एक बात बयान की और आप इतना मुस्कुराए कि आपको देखकर हमें हैरत हुई, क्या बहुत कम इस तरह से खुल के हंसते हैं। तो हमने पूछा अल्लाह के नबी आप क्या क्यों मुस्कुराए, तो फरमाया जो बात मुझे मेरे रब ने बताई वो अगर मैं तुम्हें भी बता दूं तो तुम भी इससे खुश होगे। और फिर आपने फरमाया कि अल्लाह ने मुझे बताया कि अजबुल अमरुल मोमिन, मोमिन का मामला भी अजीब है। कैसे अजीब है? कि जब उसको खुशी मिलती है तो वो उसमें शुक्र करता है और उसको जन्नत मिल जाती है, और अगर तकलीफ में सब्र करता है तो उसको जन्नत मिल जाती है। जन्नत में जाने के दो दरवाजे हैं, सिर्फ बात को समझाना चाहती हूँ। हम सब इस वक्त इस हॉल में बैठे हैं ना, एक ये दरवाजा है एक वो दरवाजा, कोई इस दरवाजे से अंदर आए तो भी इसी रूम में आएगा और अगर उधर से आए तो भी इधर ही आएगा ना। एक दुख का दरवाजा है एक सुख का दरवाजा। अल्लाह ताला कभी कभी हमें तकलीफों में डाल के आजमाते हैं, वो क्या देखते हैं कि कौन है जो इस तकलीफ पे खुश रहे। सबसे पहली बात है कि जब आपको मुझे कोई दुख पहुंचे तो खुश हो, अल्लाह की रजा पे राजी रहे। हदीस में आता है कि जब बंदा तकलीफ में अल्लाह से राजी होता है तो अल्लाह को हैरत होती है उस बंदे पे। फरिश्तों को अल्लाह ताला पूछता है, मैंने अपने उस बंदे के फलां किसी प्यारे की जान ले ली, जब उसको इस बात की खबर मिली तो उसने क्या किया? तो फरिश्ते कहते हैं कि अल्लाह तेरा अजीब बंदा है, जब उसको ये इत्तला पहुंची कि तुम्हारे फलां प्यारे की जान चली गई। भी आयत में अब देखिए ना कि अनफुस की भी बात है, प्यारे जान चली जाती है, हमारे अजीज वकारिब फौत हो जाते हैं, हमारे बाप भाई बहन रिश्तेदार, शौहर के बीवी, बीवी का शौहर दुनिया से जाता है, तो उस वक्त क्या खबर होती है? तो कहा कि जब उनको उनकी मौत की खबर मिली तो उन्होंने कहा कि अल्हम्दुलिल्लाह। अल्हम्दुलिल्लाह का, मैंने अपने बंदे को इतना बड़ा दुख दिया और उसने उस पर अल्हम्दुलिल्लाह का, जी अल्लाह का गवाह रहना कि मैंने उसको जन्नत में एक महल दिया और उसका नाम बैतुल हम्द रख दिया। अल्लाह तो जाया नहीं फरमाते। असल बात यह कि रिएक्ट क्या करते हैं। खुशी और गम इम्तिहान के दो पर्चे हैं, दोनों के बदले में कुछ है। देखिए हमने जो आज का टॉपिक रखा कि जिंदगी एक इम्तिहान है, सूरत मुल्क की इब्तदाई आयतें कि तबारक अल्लज़ी बियदिहिल मुल्क अल्लज़ी खलकल मौत वल हयाता लियब्लुवकुम अय्युकुम अहसनु अमला। क्या पता चला कि बरकत है वो जात जिसके हाथ में जमीन आसमान की बादशाही है और उसने जिंदगी और मौत का सामान बनाया ताकि देखे कि तुम में से कौन अहसन अमल करता है। तो कमरा इम्तिहान है ना, और हम सब इस वक्त इम्तिहान की हालत में। बल्कि अगर इस आयत की पहली आयत की तफसीर आप सुने तो उसमें पूरी एक एग्जाम्पल से हमने इस पूरी जिंदगी को कमरा इम्तिहान से रिलेट किया हुआ है कि दुनिया में आने और कमरा इम्तिहान में क्या मुमासलत है। तो क्या पता चला, इम्तिहान आता है। अब मुझे ये बताइए कि इम्तिहान के बाद क्या निकलता है? रिजल्ट, जजा या सजा या पास या फिर। तो हर तकलीफ के बाद आपको जजा भी मिल सकती है और सजा भी मिल सकती है। फेल कब होंगे? जब उस तकलीफ पे हाल दो हाल अपने आप को मुश्किल में पड़ गए। जब लोग तकलीफ को बाय से जहमत समझते हैं तो वो फेल हो जाते हैं। आप लोग जहमत लिखें और उसका ऊपर का एक नुक्ता हटा दें। आपने बाय से जहमत को बाय से रहमत बनाना है। रिजल्ट जरूर होगा। अल्लाह का वादा है कि हर गम के बाद बंदे को खुशी मिलती है। अगर आप कुरान पाक का जायजा लें तो आपको ये सिफत भी अल्लाह ताला की बहुत जगह दिखेगी कि युखरिजुल हय्या मिनल मय्यित और युखरिजुल मय्यित मिनल हय्य, आती है आयत। और इसी तरह आप देखिए कि सूरत आले इमरान की वो खूबसूरत आयतें जो हम लोग बहुत शौक से भी पढ़ते हैं कि कुल अल्लाहुम्मा मालिकल मुल्क तूतिल मुल्क मन तशा व तंज़िउल मुल्क मिम्मन तशा व तुइज़्ज़ु मन तशा व तुज़िल्लु मन तशा बियदिकल खैर। उसकी अगली आयत क्या है? सूरत आले इमरान की आयत नंबर 27 है ये, कि जिसमें फरमाया कि तूलिजुल लैल फिन नहार व तूलिजुन नहार फिल लैल, तू रात को दिन से और दिन को रात से निकालता है। व तुखरिजुल हय्य मिनल मय्यित व तुखरिजुल मय्यित मिनल हय्य। तो ये कायनात हमें रोज दिखा रही है। दिन में दो बार ये सबक पढ़ाया जाता है कि रात दिन में और दिन रात में बदलता है। साल में चार बार ये मैसेज दिया जा रहा है कि बहार खिजा में, गर्मी सर्दी में और सर्दी गर्मी और खिजा में बदलती है। तो जिंदगी में ये रहेगा, जिंदगी साइलेंट नहीं है, हम सब पे हालात पलटते रहेंगे। करना क्या? बशर साबिरीन, खुशखबरी दे दो सब्र करने वालों को। जब कोई तकलीफ पहुंचे तो पहले तो अल्लाह का शुक्र अदा करें, फिर उसके बाद अल्लाह की रजा पे राजी रहें। दो नफिल पढ़ सके तो नफिल पढ़ें, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन कहें। इस बात का जवाब है कि कोई बात नहीं, हमने कौन सा इस दुनिया में बैठ रहना है, वो चले गए, हमने जाना है। एक दुआ हदीस में सिखाई गई जो उम्मे सलमा को उनके शोहर अबू सलमा ने अल्लाह के नबी से सीख के सिखाई थी, और वो क्या थी कि अल्लाहुम्मा जिरनी फी मुसीबती वखलुफली खैरम मिन्हा, कि अल्लाह मुझे मेरी इस तकलीफ पे अजर दे और मुझे दुनिया में इसका इससे अच्छा बदला दे। उम्मे सलमा कहती कि मेरे हस्बैंड ने जब ये दुआ सिखाई तो मैंने भी सीख ली। उस दौर के शोहर भी कितने प्यारे थे, जो सीख के आते थे वो सिखाते थे। चले आज मर्दों के सीखने का रिवाज कम है, लेकिन हम औरतें भी तो अच्छी अच्छी बातें मर्दों से शेयर कर सकती है ना। ऐसी कॉन्ट्राडिक्शन वाली बातें ना किया करेंगे जिसको सुन के वो गुस्से में है, लेकिन अच्छी बातें तो सिखा सकते हैं ना। खैर, अल्लाह का हुक्म देखिए कि कुछ अरसे के बाद अबू सलमा का इंतकाल हो गया। اور ام سلمہ کہتی ہیں کہ میں عدت کے دوران یہی دعا پڑھ رہی ہوں جو شوہر نے سکھائی تھی، اور دل میں کیا سوچتی ہوں، دیکھیں ان کی دعائیں صرف لپ سروس نہیں تھی، ان کا ایمان بھی تھا۔ کہتی کہ میں نے یہ سوچا کہ کیا ابو سلمہ سے بھی کوئی اچھا مرد ہوگا جو مجھے اب ان کے جواب میں ملے گا۔ اس دور میں یہ نہیں ہوتا تھا کہ شادی، کوئی فوت ہو گیا تو اب شادی نہیں ہو سکتی دوبارہ، آج تو جوانی میں بھی بیچاری بیوہ ہو جاتی ہیں تو دوسری شادی لوگوں کے ڈر سے کبھی نہیں کرتی، کبھی بچوں کی وجہ سے نہیں کرتی۔ اسلام کا یہ مزاج نہیں تھا۔ فرمایا کہ تین چیزوں میں دیر نہ کرو، جس میں ایک چیز یہ تھی کہ وہ عورت یا مرد جس کا ساتھی جدا ہو جائے اس کے نکاح ثانی میں۔ وجہ کیا؟ کہ اللہ کا حکم تھا، مان لیا، پھر غم میں ہی رہیں گے نا، ہمارے ہاں تو تصور نہیں، کوئی کر کے تو دیکھے دوسری شادی، زندہ بندے کو درگور کرنے لی کیفیت ہے، اور ہندوؤں کی طرح ستی ہونا ہی عورتوں کو لگے گا کہ مردوں کے ساتھ ہی دنیا سے چلے جائیں۔ حالانکہ آپ دیکھیے کہ وقت کے ساتھ انسان کو ساتھی کی ضرورت زیادہ ہوتی ہے۔ ہم کہتے ہیں جوانی میں شوہر کی ضرورت ہوتی ہے، نہیں، اس وقت اور بھی اتنے لٹکے ساتھ ہوتے ہیں، آرزویں، تمنائیں، بچے، جو بڑھاپے کے اندر انسان کی ہوتی حالت وہ تو تنہائی کی ہے، بچے تو دن بدن اپنی زندگی میں جائیں گے۔ تو لہٰذا حضرت ام سلمہ اسی امید کے ساتھ یہ دعا پڑھتی رہی، اور آپ کو تھا کہ جو ہی عدت گزری اللہ کا نبی ان کے دروازے پہ کھڑا اور نکاح کا پیغام دیا۔ حالانکہ نبی میں کیسے کر سکتی ہوں آپ سے نکاح، میں تو بڑی عمر کی عورت ہوں۔ تو کہا کہ میری بھی عمر کم نہیں ہے، کہا کہ میرے مزاج میں غصہ ہے کہ ایسا نہ ہو کہ شوہر ہونے کے ناطے میں کچھ ایسی آپ سے بے تکلفی میں کہہ دوں جس سے نبوت کے مقام پہ چوٹ پڑے اور میرا ایمان جائے۔ کہا میں اللہ سے دعا کروں گا تمہارا غصہ کم کر دے۔ کہا میرے بچے ہیں؟ کہا تمہارے بچوں کو میں اپنے بچے بناؤں گا۔ اور اس دعا کے پڑھنے سے ام سلمہ امہات المومنین میں بدل گئی۔ تو کیا پتہ چلا کہ اللہ کی ذات بندے کو تکلیفوں میں ڈال کر اس کے بہتر بدلے دیتی ہے، اور یہ ایمان ہونا چاہیے کسی رشتے میں۔ اب ضروری نہیں کہ بیوی ہے تو اس کو شوہر ہی نیا مل جائے، آپ کو کوئی ایسا انسان مل جائے گا بچوں میں، رشتہ داروں میں، جو شوہر سے زیادہ آپ کا خیال کرے گا۔ تو دعائیں مانگنے کی ضرورت ہوتی ہے، پھر ایسے وقت میں اللہ کی رضا پہ راضی رہے۔ میرا رب کبھی میرے بارے میں برا نہیں سوچ سکتا۔ کبھی آپ سوچ سکتے ہیں کہ آپ کی ماں نے بچپن میں جو معاملہ آپ کے ساتھ کیا اس میں کوئی آپ کے لیے ان کی طرف سے سزا تھی؟ جب آپ کی ماں نہیں، بچے کو ایک تھپڑ بھی ماں مارتی ہے تو کیوں مارتی ہے؟ کہ وہ ٹھیک ہو جائے، اس کی اصلاح کے لیے۔ تو اللہ تعالیٰ تھپڑ جیسی تکلیف اگر دنیا میں زندگی میں ڈالے تو کیا اس میں شر ہوگا؟ یہ اللہ کی رحمت پہ ایمان کا تقاضا ہے کہ بندہ یہ سوچے کہ میرا رب مجھے کبھی بھی برے حال میں نہیں چھوڑے گا۔ پھر اس تکلیف کا تذکرہ نہ کریں، اس کو چھپانے کی کوشش کریں۔ لوگوں کے اندر جب بیٹھیں تو اپنے آپ کو بہت مطمئن اور خوش دیکھیں، اور کیا پھر نوحہ خانی اور رونا دھونا اور ہر وقت دکھ۔ اللہ کو اپنا دکھ بتائیں، انما اشکو بثی وحزنی الی اللہ۔ حضرت یعقوب پہ بیٹے کی چوٹ پڑی اور کہا میرا غم شکوہ اللہ کے ساتھ ہے۔ حضرت عائشہ کی عصمت پہ، یعنی ان کی پاک دامنی پہ تہمت لگی، انہوں نے بھی یہ الفاظ بولے۔ پھر اسی طرح یہ کہ اس کے اندر سے اپنی اصلاح کریں۔ ہم آج گناہگار لوگ ہیں نا، ہم پہ جب کوئی اس قسم کی تکلیف آئے تو اپنا محاسبہ کریں کہ میرے اوپر یہ کچھ ہوا، لیکن جو نہیں کرنا وہ شکوا نہیں کرنا، بیان نہیں کرنا، تکلیف میں نہیں آنا، اور بلکہ اس کی خیر ڈھونڈے۔ دیکھیں مثال دیتی ہوں نا، کہ جیسے ایک عورت ہے، اس کا بچہ تھا، اب وہ بچے کے ساتھ ہر وقت بزی رہتی تھی، اللہ کا حکم ہو گیا، بچہ چلا گیا، اللہ لے گیا، کیا روتی رہے؟ نہیں، سوچے بچے کی وجہ سے دین نہیں سیکھ سکتی تھی، بچے کی وجہ سے نماز میں خشوع نہیں تھا، بچے کی وجہ سے اللہ سے قرب کم تھا، تو آپ وہ کام کرنا شروع کر دیں۔ ایک اور عورت، ام سلیم ان کا نام تھا، تو ان کا بیٹا بیمار تھا، شوہر بھی گھر میں کسان تھے بےچارے، کام کرتے تھے، دیکھا بیٹا بیمار ہے، خیر اس کے بعد کیا ہوا کہ وہ کام پہ چلے گئے، پیچھے سے بچے کا انتقال ہوا۔ ذرا سوچیے وہ کیسی پہاڑ صفت مائیں ہوتی تھی، بچے کو دھلایا نلایا دھلایا، اس کو کفنایا اور اللہ کمرے میں ان کو لٹا دیا۔ شام کو شوہر گھر آئے تو کہا سناؤ بیٹے کا کیا حال ہے؟ اس سوچ سے کہ شوہر چونکہ تھکے بھی آئے ہیں، بھوکے بھی ہیں، پریشان ہوں گے، ایک دم سن کے کہنے لگی پہلے سے بہت اچھا ہے، کیونکہ ان کا ایمان تھا کہ جو ایمان کی حالت میں مر گیا اور بے گناہ بچہ تو تکلیف سے چلا گیا تو اچھا ہے۔ کہا اچھا ٹھیک ہے، شوہر کو کھانا دیا، کھایا، کہا شوہر تھوڑا آرام کر لیں پھر بتاتی ہوں۔ شوہر کی خواہش پوری کی، صبح کے قریب کہنے لگی کہ یہ بتائیے کہ اگر آپ کے پاس کسی نے اپنی امانت رکھی ہو تو جب وہ امانت واپس لینے آئے تو آپ کیا سوچیں گے؟ کہا شکر کروں گا، ذمہ داری کا بوجھ کم ہو رہا ہے۔ تو کہا جو اللہ نے آپ کے پاس امانت رکھی تھی وہ واپس لے لی، آپ کے بچے کا انتقال ہو گیا۔ अब ये सटपटाए कि ये क्या हुआ, बच्चे की मौत हो गई और आपने मुझे बताया नहीं। अल्लाह के नबी के पास पहुंचे, अल्लाह ताला के नबी को वही के जरिए से पहले ही इस औरत की इस बात की खबर हो गई थी। आपने फरमाया तुम्हें मुबारक हो, आज की रात अल्लाह ने तुम्हारे लिए एक और बच्चे की उम्मीद रख दी और उसी का बेहतर बदला एक और बच्चा उनको कुछ महीने में फिर मिल गया। बशीर साबिरीन। फिर एक और काम करें, जब तकलीफ आए, छोटी भी आ सकती है बड़ी भी, अपनी औकात पहचाने। मैं हूं क्या, मेरे ऊपर तो इससे ज्यादा आनी चाहिए। देखिए हम तभी नहीं बोझ उठाते जब हम अपने आप को बड़ा समझते हैं। तकब्बुर होता है और किब्र होता है ना, और अपने आप को बहुत बड़ा समझे हुए तो हम कहते हैं मुझ पे आई क्यों, मेरे पे क्यों, मैंने क्या बिगाड़ा। अस्तगफिरुल्लाह। जब ये जुमले बोलते हैं ना तो फरिश्तों को घिन आती होगी हमारी इन बातों से, और जब आप सोचें कि मुझ गुनाहगार पर तो इससे ज्यादा आनी चाहिए थी, तो फिर आप सोचेंगे क्या कि ये कम आई है। सोचें कि मैं जो गुनाह करती हूँ वो तो इससे बहुत ज्यादा करती हूँ, अल्लाह ताला मेरे ऊपर ये तकलीफ डाल के मुझे पाक करता है। अब सवाल ये कि आती क्यों है, जो बता दिया आपको कि हमारे ईमान का इम्तिहान है। फिर एक और चीज़ होती है और वो क्या कि अल्लाह ताला हमें दर्जे बुलंद देना चाहता है। कुछ अमल ऐसे होते हैं जिनको हम अपने आमाल के साथ, कुछ दर्जे ऐसे होते हैं अपने आमाल के साथ हम उनको पा लेते हैं। रिवायत सुना देती हूँ तो इंशाल्लाह उससे बात ज़्यादा समझ आ जाएगी, और अपने लफ्ज़ों में सुनाऊंगी चूंकि जनरल दर्स है। और वो कहे कि एक शख्स है, उसको अल्लाह ताला को उस बंदे से प्यार हो जाता है, अल्लाह को सबसे प्यार है लेकिन जिससे ज़्यादा होने लगे आ जाता है। अल्लाह ताला उस मोहब्बत की बुनियाद पर फरिश्तों को कहते हैं कि जाओ इसको जन्नत का फलां दर्जा लिख दे दो, बस इसको जन्नत ही कर दो। कर दिया, अल्लाह को कौन रोक सकता है, उससे कोई नहीं पूछ सकता, वो सबसे पूछ सकता है। लेकिन अल्लाह सुब्हानहु तआला आदिल भी हैं, अलअदल और अल हकम भी है। जब उस बंदे की तरह रजू किया जाता है तो उसके अमल इस काबिल नहीं होते कि जन्नत का वो आला दर्जा मिले। ठीक है, नीचे का कोई मिल सकता तो ऊपर का नहीं मिलना, तो अब क्या करें। अल्लाह ताला फरिश्तों को कहते हैं जाओ इसके ऊपर ये सदमा डालो, इसका फुला चला गया, इसकी बच्चा फौत हो गया, इसका ये, और इस तकलीफ पे मैं इसको सबर की तौफीक दूंगा और इस सबर के बदले में इसको वो जन्नत मिल जाएगी जो पहले ही दे दी है। यानी कुछ को तकलीफों में, कुछ को पहले से अमल करवा के जन्नत मिलती है और कुछ को पहले जन्नत दी जाती है फिर कहा जाता है कि आओ अब अमल करो। इसी को कहते हैं ना कि खुदी को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या है। तो ये अल्लाह के फैसले होते हैं। आप ये देखें कि अल्लाह ताला आपको उस तकलीफ के बाद क्या देता है। फिर एक और काम करें, जब आप पे मुसीबत आए तो क्या करें, नबी सल्लल्लाहु अलैहि वसल्लम की तकलीफों को सोच लें। आपके एक हदीस का खुलासा है कि जब तुम पे कोई तकलीफ आए तो मेरी तकलीफ को सोच लो, तुम्हें अपनी तकलीफ कम लगेगी। क्यों? ये भी अल्लाह की एक सुन्नत समझ लें कि तकलीफ बंदे के ईमान के हिसाब से आती है। जितना ज्यादा ईमान उतनी बड़ी तकलीफ, और जितनी बड़ी तकलीफ उतना बड़ा अजर। आप अपने नबी को तो देखिए, जमाना आप जो कह सकते हैं तकलीफें किसी को आ सकती हैं, अकेले नबी सल्लल्लाहु अलैहि वसल्लम को आ गई। किसी बच्चे के बारे में आपको इत्तला मिले कि बाप की वफात से बाद बच्चा पैदा हुआ, उस बच्चे का क्या मुकाम है। हमारे अपने खानदान में ऐसा हुआ था, शादी के शायद 2-2.5 साल बाद ही एक लड़का था, उसकी डेथ हो गई और उस वक्त उसकी बीवी प्रेग्नेंट थी। वो दिन मुझे याद है कि वो फौत जब बीमारी हुई थी, उसको शायद कैंसर था और 2-1.5 साल कुछ इस तरह से बीमार रहा। बहरहाल उस दिन भी लोग दुखी थे, लेकिन जिस दिन उसके फौत होने के कुछ महीने के बाद उसके घर बच्ची पैदा हुई, उस दिन ज्यादा रो रहे थे, क्या इस बच्ची का क्या होगा। कुछ भी नहीं हुआ, वो बच्ची आज बहुत खुश है और अल्लाह ने उसको उसका बेहतर बदला दुनिया में भी दे दिया। बाप दुनिया में आपके आने से पहले वफात पा चुके हैं। हम कहते हैं ऐसे बच्चे तो कभी उठ ही नहीं सकते, उनको तो गम ही बड़े मिल गए। अल्लाह के नबी की माँ का इंतकाल हो गया बचपन में, छोटा सा बच्चा माँ चली गई। 8 साल की उम्र के हुए तो दादा चले गए, जिन्होंने माँ बाप के बाद बाप बन के पाला। चलिए ये तो जाती इम्तिहान थे, आगे चलिए अगर सारे जाती भी जमा कर लें। हम कहते हैं किसी के बेटे नहीं है, बेटे हुए फौत हो गए। अल्लाह के नबी के 3 बेटे आपकी जिंदगी में ही बचपन में ही पैदा होने के कुछ अरसे के बाद फौत हो गए। फलां की जी सिर्फ बेटियां, 4 बेटियां थी अल्लाह के नबी की, एक को छोड़ के फातिमा, 3 बेटियां अल्लाह के नबी की जिंदगी में फौत हो गई। अब ये सारे आपको इंसानी मामलात के गम बता रही हो ना, और किसी के लिए हमारी नजर में गम के कि हाय उसकी बेटी को तलाक हो गई, और उससे भी बड़ा गम ये होता है कि वो किसी दीन की वजह से हो जाए। اللہ کے نبی کی دو بیٹیوں کو دین کی وجہ سے طلاق ہوئی. دونوں ابو لہب کے دو بیٹوں کے ساتھ بیاہی ہوئی تھی, لیکن جب اللہ کے نبی نے اسلام قبول کیا, بیٹیاں بھی مسلمان ہوئی, تو اس نے کہا کہ اپنے بیٹوں کو کہ ان کو طلاق دے دو. ہم تو ذرا شوہر کی بات نہیں برداشت کرتے نا کہ کہیں ان کی محبت کا وہ جو ہمارے گلے میں ایک ہار ڈلنا تھا وہ کم نہ ہو جائے. وہاں گھر ٹوٹ گئے, اللہ کے نبی نے یہ صدمہ برداشت کیا. پھر آپ دیکھیے اس سے بڑا غم ہماری نظر میں کیا ہے کہ 25 سال کے ہینڈسم جوان لڑکے کی شادی 40 سالہ قریب البڑھاپا ایک عورت سے ہو جائے. یہ صدمہ کس کو پڑا؟ محمد عربی کو پڑا صلی اللہ علیہ وسلم. 25 سال اس ایک عورت کے ساتھ زندگی بسر کری, یہ بھی ماں اور بہنیں ہوتی تو روتی, ہائے میرے بیٹے کے تو ارمان ہی مر گئے, بوڑھی عورت کے ساتھ زندگی گزارتی. حضرت ختیجہ کی زندگی میں کوئی دوسری شادی نہیں ہوئی. پھر جب وہ فوت ہوئی, عمر مبارک 25 سال تھی جب ان سے شادی ہوئی تھی نا, اس کے بعد آپ دیکھیں حضرت ختیجہ کے ساتھ آپ کتنا عرصہ رہے؟ 25 سال رہے. آپ کی عمر مبارک کیا ہوگی؟ 50 کے بعد یہ ساری شادیاں ہوئی ہیں, اور اس میں سے بھی ایک خاص ڈیوریشن آف ٹائم 8-9 سال, آخری دور جب جس میں آپ کی بیویوں نے آپ کو چوز کر لیا تھا, پھر کوئی شادی نہیں ہوئی. آج کیا تصور دیتے ہیں 11 شادیاں؟ کوئی ایسی تو نہیں ہے کہ ایک 25 سال کا پلے بوائے اور ہر دن اس کی نئی شادی ہو رہی ہے اور فلرٹ چل رہے ہیں اور ہر فلرٹ کے نتیجے میں نعوذ باللہ شادی ہے. نبی کی شادیاں ایسی نہیں تھی, ان کی تو شادیاں امتحان تھے. جو حضرت زینب سے شادی ہوئی تھی وہ چھوٹا امتحان تھا کہ اپنی ہی جس کو لوگ بہو سمجھے اس سے شادی کرو, کہ واحد مقام ہے قرآن کا کہ میں جب بھی پڑھاتی ہوں تو کہتی ہوں کہ اگر اللہ کے نبی نے قرآن لکھا ہوتا تو سورہ عذاب شروع سے ایسی تو نہ ہوتی. نبی ہمیں پتا ہے تو ڈر رہا لوگوں سے کہ جب حکم ملے گا زینب سے شادی کا تو ڈرے گا کہ لوگ باتیں کریں گے. لوگوں کی باتوں سے نبیوں کو بھی خوف آتا تھا, لیکن ہوا امتحان, آزمائش ہوئی. دوسری بیوی جو ملی اللہ کے نبی کو, اس کو بھی آپ کا صدمہ لے لے, حضرت سودا. عمر میں بڑی سیاہ رنگ کی بھاری جسم کی عورت, سودا کہتی کالی عورت کا, ان کے ساتھ رہے. یہ تو بعد میں جا کے حضرت عائشہ سے جو شادی تھی وہ تو ایک لوگوں کو اس کی حکمت نہیں سمجھ آتی, نہ اس وقت ہمارا موضوع ہے, لیکن دیکھیں اللہ کے نبی کو ہر طرح کا صدمہ پڑا. اس سے بڑا بھی کوئی رشتوں کا صدمہ ہوگا کہ وہ چچا جس سے آپ جان سے زیادہ پیار کرتے ہیں وہ اسلام کے بغیر دنیا سے جا رہا ہے. اگر آپ سب کچھ کر رہے ہوتے اور اپنی مصیبتوں کو ہٹاتے, سب سے پہلے تو ابو طالب کو ایمان دیتے, نہیں دے سکے. چلیے یہ تو تھے ذاتی امتحانات, اس کو پیچھے کر دیں. اب آ جائیے آپ کے دین کے امتحان جو ہم سب کو بڑے چبھتے ہیں. ہم تو صرف اس لیے نہیں سیریسلی پڑھنا چاہتے کہ امتحان دینا پڑے گا, ترجمہ یاد کرنا پڑے گا, اسائنمنٹ کرنے پڑیں گے. اللہ کے نبی کے جو امتحان تھے وہ مکے کی گلیوں میں بھی لیے گئے, وہ مکہ سے طائف کے رستوں میں پیدل چلا کے بھی لیے گئے, اور وہاں ان لڑکوں کی طرف سے پتھر پھکوا کے بھی لیے گئے, جوتیاں خون سے چپک گئیں. اللہ علیک اشکدا فقوتی وقلت ہینتی و حوانی علی الناس. دعائے طائف آپ سیکھ چکے ہیں کلاسوں میں, کس طرح آپ تڑپ رہے ہیں, رو رہے ہیں کہ اللہ میں اپنے غم کا شکوہ صرف تیرے سامنے کر سکتا ہوں, بتا مجھے کس کے حوالے کرتا ہے. یہ آزمائشیں آپ پہ دین کی وجہ سے پڑی. مکہ سے طائف پیدل گئے, تقریباً 200 کلومیٹر کا شاید سفر ہے. آج آپ سوچئے پھر مکہ میں جو پتھر پڑے, اپنے بیگانے ہو گئے, صادق اور امین کا لقب جو تھا وہ کاہن اور مجنوں میں بدل گیا. تو ان آزمائشوں کو دیکھتے جائیں, مکی دور کی آزمائشیں, پھر عام الحزن, گھر کا سہارا بیوی فوت ہو گئی ختیجہ, باہر کا سہارا ابو طالب فوت ہو گئے, چوٹ پڑ گئی. آپ کے بچے کا انتقال ہوا, کفار نے باتیں شروع کر دی, یا بے اولاد ہی مریں گے نعوذ باللہ, یہ نسل نہیں چلے گی. کہیں نہ آتے نہ کل کو صرف اصلی لی ربی کا ونہر. تو آپ دیکھیے تو لسٹ لمبی ہے. اور جو مدینہ میں آنے کے بعد آپ پہ امتحان پڑے, بدر کا امتحان, احد کا وہاں امتحان, خندق کے میدان میں تو جانے سے پہلے آپ نے خود لوگوں کے ساتھ مل کے اتنی گہری کھائی کھودی کہ پیٹ پہ ایک نہیں دو پتھر باندھنے پڑے بھوک برداشت کی. لن نبلونکم بشیء من الخوف والجوع. ہم نے تو آج اس دین کے لیے کوئی تکلیفیں بھی نہیں سہی, اسی لیے ہمیں اس کی قدر کوئی نہیں. ہم کہتے ہیں ریلیکس, بس ایک خوبصورت سے ماحول میں بیٹھ کے ایک دین کا چھوٹا سا نام لے لو. ہمارے اندر ابھی وہ روح نہیں آئی. اللہ کے نبی تلواروں کے سائے تلے جیتے تھے, اتنی خوف اور پریشانی کی کیفیت تھی کہ ایک رات آپ نے کہا کہ کوئی ہے جو آج کی رات میرے گھر کے باہر پہرا دے اور میں تھوڑی دیر آرام سے سو جاؤں. ہم تو ایک رات ذرا کوئی جاگ لیں تو اگلے دن ہم ظہر تک سوتے ہیں کہ نہیں جی میری نیند نہیں پوری ہوئی. ہمارا تو یہ حال ہے. آج ہم نے اس دین کے لیے کتنی تکلیفیں دی، اپنا ملک چھوڑنا پڑا، مکہ سے مدینہ آیا، روتے تھے اور کہتے تھے کہ مکہ میں تجھے کبھی نہ چھوڑتا اگر مجھے لوگ اٹھا نہ دیتے، اپنوں سے جدائی. کہ اللہ کے نبی کا گھر نہیں تھا مکہ میں؟ تھا نا. کیا آپ کا بچپن وہاں نہیں گزرا؟ اور ہم بھی اپنے گھر چھوڑ کے آ جاتے ہیں ان ملکوں میں، لیکن امید ہے کہ ہمیں ایک کے بدلے میں 150 ملے گا. اللہ کے نبی مکہ سے مدینہ گئے، پتہ بھی نہیں تھا کہ آگے جا کے ہونا کیا. 3 راتیں جو آپ نے غار ثور میں گزاری، واللہ ہی اگر امتحان لینے دین کے ناموں پہ، صرف اس کو ہم اپنی زندگی کے سارے ٹیسٹ رکھ لینا، تو ہمیں اللہ کے نبی کی وہ غار ثور کی 3 راتوں کی ازمائش ان سب سے بڑی لگے گی. پرانی غار، کیڑا، سانپ، آپ اس غار میں اور پیدل گئے. آج بھی اگر آپ کو کبھی موقع ملے نا، ایک تو زیارتوں کے لیے لوگ جاتے ہیں، آپ اس ازمائشوں کے طور پہ جا کے ذرا مکہ سے پیدل جائیے غار ثور تک. اور جب خوف بھی ہے کہ دشمن آپ کے پیچھے، اور کہیں پکڑے گئے تو 100 اونٹوں کی قیمت میں ہمیں پکڑ لیا جائے گا، اور بھوکے اور پیاسے بھی، دن میں صرف 1 یا 2 بار، شام کو، رات کو، بلکہ 1 بار عامر بن فخیرہ کی بکریوں کا دودھ پلوایا جاتا تھا، جو ابو بکر نے ارینج کیا ہوا تھا اپنے بیٹے کے ذریعے. رات کو وہ آ کے دودھ پلا جاتے تھے، یا اسما بن ابو بکر جو تھی وہ تھوڑا سا کھانا رات کو لے کے کبھی آ جاتی تو وہ کھاتے. ہمارا تو چائے، ایک کپ چائے کا کپ مس ہو جائے نا تو ہم کہتے وی کینٹ فوکس، نہیں آج کلاس نہیں ہو سکتی، آج نہیں میں پڑھ سکتی، میں اپسٹ ہوں، آج میں دکھی ہوں، آج میں خوش ہوں. مجھے بتائیے کہ ہم اس دین کے لیے قربانیاں کب دیں گے؟ آج یہ جو حالات ہیں نا دنیا کے، یہ ہماری دین کے لیے قربانیاں نہ دینے کی سزا ہے. کیا عجیب لوگ تھے کہ جب ان کا امتحان لیا جاتا تھا اس وقت بھی وہ خوش ہوتے تھے. اللہ نے کہہ دیا رضی اللہ عنہم و رضوا عنہ، کیونکہ اللہ کے نبی کی ازمائشوں کے ساتھ ہی صحابہ کی ازمائشوں کی لسٹیں شروع ہو جاتی ہیں. آروں پہ چلائے گئے، پتھروں پہ لٹائے گئے. حضرت بلال کی ازمائشیں دیکھیے دین کے نام پہ، لوہے کی جیکٹ پہنا کے ان کو مکہ کی تپتی دھوپ میں کھڑا کر دیتا تھا ان کا مالک امیہ، نیچے پتھروں پہ لٹا کے اوپر بھاری پتھر رکھواتا، وہ پتھر سوراخ کر دیتے جسم کے اندر. اور ایک صحابی ہیں، وہ حضرت عمر نے ایک موقع پہ کہا سر آپ نے اسلام کی کہانی تو سنائے، تو انہوں نے کہانی سنائی نہیں، صرف پشت سے کپڑا اٹھا دیا. تو صحابی کہتے ہیں کہ دیکھ کے ہماری چیخیں نکل گئیں کہ گھڑے پڑے ہوئے تھے، سوراخ پوری کمر بیک میں ایسی تھی جیسے وہ بمپس نہیں پڑے ہوتے. کہا یہ کیا؟ کہا کہ میرا مالک مجھے پتھروں پہ لٹاتا تھا، میری جلد میں سوراخ ہو گئے. اور ایک صحابی تھے کہ بچے ان کے زخموں میں یہ انگلیاں ڈال ڈال کے کھیلا کرتے تھے. میں نے اور آپ نے کیا تزمائش لی؟ ہم تو چھوٹی سی بات پہ کہتے نہیں، بس ٹو مچ. ہم سب اپنے پر پوچھیں، کیونکہ یہ موضوع بہت طویل ہے اور میرا وقت پورا ہونے والا ہے، میرے حساب سے 1 منٹ باقی ہے. ہم اپنے اوپر لے کے سوچیں، میں ازمائش کو کہاں لیتی ہوں؟ دیکھیے ازمائشیں 2 طرح کی ہوتی ہیں، ایک تو اللہ کی طرف سے آتی ہے، ایک لوگوں کی طرف سے باتوں کو ازمائش سمجھتے ہیں. سورہ عنکبوت پڑھ لیجئے، اللہ تعالیٰ کہتے ہیں لوگوں میں کوئی ایسا ہے کہ جو لوگوں کی باتوں کو اللہ کا عذاب سمجھتا ہے، یعنی اس کے لیے اتنا ہی بہت بڑا عذاب ہے کہ لوگ مجھے کہہ دیں گے تم مولویانی لگ رہی ہو، تم بہت نیک ہو گئی ہو، ماسی لگ رہی ہو، تم یہ کیا ہو گیا، تم تو ایسی ویسی. اور ان کا حال یہ تھا کہ اللہ ان کو آسمان سے کہتے تھے رضی اللہ عنہم و رضوا عنہ، اللہ ان سے راضی، وہ اللہ سے راضی. ان کے لیے اللہ سورہ حشر آیت نمبر 8 میں کہتے ہیں اولئک هم الصادقون، وہ سچے لوگ تھے، ان کا ایمان سچا تھا. سورہ حشر کی آیت 9 میں غالباً آتا ہے اولئک هم المفلحون، وہ کامیاب لوگ تھے، وہ مراد کو پہنچے. سورہ انفال آیت 4 میں اللہ نے صحابہ کے لیے فرمایا اولئک هم المؤمنون حقا، وہ سچے مومن ہیں، ٹھکے ہوئے. لا الہ الا اللہ صرف ان کی زبان کی نوکیں نہیں کہتی تھی، ان کے دل کہتے تھے. دیکھیے آج اتنی ضرورت ہے دین پھیلانے کی، اور ہم کتنے آرام میں سوچ کے کہتے ہیں نمازیں تو پڑھتی ہوں نا، روزے تو رکھ لیا، بور کیا کروں. اور نیکی کرنا آج بھی آسان ہے، شرط ایک ہے کہ اس نیکی کرنے کے بعد تکلیف نہ آئے. چھوٹی سی ازمائش آتی ہے نا تو ہم سوچ بدل کے رخ بدل لیتے ہیں. کہتے ہیں نا کہ ایک شخص تھا تو اس نے نئی نئی نمازیں پڑھنی شروع کی، اللہ کی طرف سے ازمائش آئی کہ اس کی بھینس مر گئی. جتنی نمازیں پڑھتا جانے لگا بھینسیں بکریاں اس کی مرنے لگی. کہنے لگا نہیں، میں نہیں یہ دین لے سکتا. ایک بچہ بچہ اور رات کو وہ تنگ کر رہا تھا تو اس کو غصے میں کہنے لگا کہ دیکھو 2 رکعتوں کی مارو تم بھی مر جاؤ گے، چپ کر کے بیٹھو. یعنی وہ تو دیہاتی تھا. ہم اپنے اوپر لیں، سوچے اگر میں اس دنیا میں آج چل رہی ہوں، پھر رہی ہوں، اور اللہ نے مجھے کیا نہیں دیا. دیکھیے میں اپنے اوپر لے کے کہتی ہوں، اور میرا آپ کے بارے میں بھی یہ گمان ہے کہ ہمارے اوپر سر سے پاؤں تک اللہ کی رحمتیں، کوئی کمی نہیں ہے. یہ بات تقریباً ہم نے 1 گھنٹے سے شاید زیادہ کی ہے ابھی آج، एक दफा 1 घंटा 12 मिनट से बात हो रही है, एक दफा बिजली नहीं गई, एक मक्खी ने मैं नहीं सताया, एक दफा इंटरनेट का कनेक्शन ही लूज हुआ, चलो घर से सुन रहे हैं, हमें किसी मासी ने आके नहीं सताया, हमें कोई बाहर से रिक्शे की फटफट की आवाज नहीं आई। ये वो सारी आम चीजें हैं जो हम अपने मुल्कों में देखते हैं। तो जब इतनी नेमतें हैं तो फिर हम इसका शुक्र कैसे करें? मेरे और आप जैसे लोग अगर आज के दौर में अल्लाह के दीन के नुमाइंदे बनकर दुनिया में नहीं घूमेंगे और अपने इर्द गिर्द के लोगों को पाक नहीं करेंगे, तो मुझे बताइए ये काम कौन करेंगे? ये इमाम काबा भी नहीं करेंगे, उनको तो बेचारों को पता भी नहीं होगा कि इधर मुसलमान रहते हैं। आज इस मौजू का इख्तिताम मैं इस बात पे करूंगी कि हम सब अपनी अपनी जगह पे, क्योंकि आपके साथ बाहर से बहुत सारे लोग सुन रहे हैं, हर एक अपने आप को अपनी जगह पे, जिस मुल्क से आप सुन रहे हैं, बल्कि लिखें रूम में कौन किस जगह से सुन रहा है, जहां से सुन रहे हैं आप कहें मैं वहां अल्लाह के दीन की नुमाइंदा हूं। ये यूएसए का नाम लिख रही हैं, इंडिया से सुन रहे हैं, ये सना यूके से सुन रही हैं, यूएसए से नॉर्वे की आईडीज मेरे सामने हैं, कुछ लंदन से सुन रही हैं, समन आप आयरलैंड से सुन रहे हैं, या लफ्ज बोल दिया ताकि यादगार रहे। हम सब इस वक्त इस जमीन के खित्ते में है, कोई ये दुनिया का बहुत ज्यादा जुड़ा हुआ हिस्सा दुनिया से, कम्युनिकेशंस है। कल ही लोग सुना रहे थे कि यहाँ कोई मिठाई की भी दुकान नहीं, और जो है वो भी यूके से मिठाई आती है। आप सोच सकते हैं कि हम दुनिया के कितने आइसोलेटेड हिस्से में। आयशा कह रही है कि मैं मलाइशिया से सुन रही हूँ। अब आप मुझे बताइए कि मैं और आप आज यहाँ इस बात के लिए मिले, इसी बात से हमारी मोहब्बतें हैं ना। अब मैं तो चली जाऊंगी एक आध दर्स और दे के, आपको खाक अदा हो गया। ये जमीन के टुकड़े और जो बाहर आप देखते हैं अल्लाह की कुदरत, और जो लोग हैं, क्या मेरा और आपका हक नहीं बनता कि इन जगहों को इस्लाम के नूर से मुनव्वर करें? आपको पता है कि ये इस्लाम फैला कैसे? अल्लाह के नबी तो अरब में आए थे, मक्का से मदीना गए और आपकी जिंदगी के दिन पूरे हो गए, या ईरान, इराक, तुर्की, मलेशिया, इंडोनेशिया, अगर नक्शा थोड़ा सा याद है, इधर तक इस्लाम कैसे पहुंचा? अगर अल्लाह के नबी की दुनिया से जाते ही सहाबाए कराम मक्का और मदीना के हो जाते, मदीना जो मक्का से आए थे वो वापस मक्का चले जाते, कि नबी गए, लीडर गए, चलो वापस अपनी दुनिया में जाके अपनी जायदादें देखते हैं किसने उसी को कब्जे में तो नहीं कर लिया, और मदीना में जो रह जाते वो अल्लाह के नबी के रोजे के बाहर जाली को चूमते और रोते और नाते पड़ते, हाय मोहम्मद चले गए सल्लल्लाहु अलैहि वसल्लम, तो क्या ये इस्लाम फैलता? एक मैसेज दे के दुनिया से गए थे अल्लाह के नबी हज्जतुल विदा के मौके पे, उसके तकरीबन 3-3.5 माह के बाद आप दुनिया से गए, और वो यही था कि लोगों मैंने अपना पैगाम दे दिया, क्या मैंने मैसेज दिया, हल बल्लग था, क्या मैंने अल्लाह के बंदों को अल्लाह का पैगाम दिया? सब ने कहा दे दिया, अदई था बल्लग था व अदई था, बता भी दिया और हक भी अदा कर दिया। फिर आपने कहा अल्लाहुम्मा अशहिद, अल्लाह गवाह रहना। फिर आपने लोगों से कहा अब तुम में से जो हाजिर लोग हैं, और 1.25 लाख का मजमा था तकरीबन, कहा तुम में से जो हाजिर हैं इस पैगाम को उन दुनिया तक पहुंच जाओ जहां लोग मौजूद नहीं, गायब लोगों तक पहुंच जाओ। तुम्हें जिम्मेदारी दे के जा रहा हूं कि तुमने फर्स्ट हैंड मुझसे सीखा है, अब जाओ दुनिया को सिखाओ। और आपको तक अल्लाह के नबी की वफात के बाद कुछ रोज के बाद मदीना खाली होने लग गया था सहाबा से, कहते थे नहीं अल्लाह के नबी की नसीहत याद है के दुनिया को ये पैगाम देना। माज बिन जबल और जो बड़े बड़े जो इल्मी शख्सियात थी वो मदीना से निकल गई। मदीना में सिर्फ वो सहाबा और कबायर रह गए थे जो बड़े सहाबा थे जिन्होंने मदीना का इंतजाम चलाना था। कहने का मतलब ये कि हर बंदे का रुख, और आप पढ़िए ये हिस्ट्री पढ़ें जाके, ये दुनिया में इस्लाम कैसे फैला, जिधर मुसलमान गए वहां थोड़े दिन रहे और लोगों से इंटरेक्शन किया, उनका किरदार, उनका इखलाक और अपने दीन पे जमे हुए फॉर्म, वहीं इस्लाम आ जाता था। रात जाते नमाजें पढ़ते थे जब जमात से, तो उस कबीले और कुंबे के लोग आके हैरान होते थे ये क्या हो रहा है, तो उनको थोड़ी सी तबलीग करते और लोग मुसलमान हो जाते। और सिंध में इस्लाम कैसे आया? मोहम्मद बिन कासिम, मुसलमान ताइफ से उठा था मोहम्मद बिन कासिम, और उसके इखलाक और किरदार की वजह से वहां लोग मुसलमान हुए। जो पहले राजा दाहिर के जुल्म से तंग थे उन्होंने मोहम्मद बिन कासिम को वोट दिए थे, मुसलमानों से ज्यादा हिंदुओं ने वोट दिए थे, कहते थे हमें ये पता है कि ये अच्छा इंसान है, ये हुक्मरान बनेगा तो हमें इंसाफ मिलेगा। हिंदुओं ने उनका बुत बना के अपने मंदिर में रखा हुआ था कि इतनी सिफात वाला शख्स कोई इंसान नहीं हो सकता, ये भगवान के रूप है, नऊज़ुबिल्लाह। آج ہم مسلمان چلتے پھرتے ان زمین کے ٹکڑوں پہ اگر اپنے دین پہ عمل کرنے والے ہوتے اور ہوں تو پھر دیکھیے یہ تو منٹوں کی بات ہے. میں سوچتی ہوں, اکثر ذکر کرتی ہوں, میرے دل میں اس کا درد بہت ہے, اس لیے جیسے میں گھریلو ماحول پہ بات کرتی ہوں اس طرح مجھے امت کے موضوع پہ بھی بات کرنا اچھا لگتا ہے کہ آج کیوں نیا کوئی ملک اسلام پہ نہیں آ رہا. کب آخری کسی ملک آپ نے سنا؟ میں نے اپنی زندگی کے پیچھے دیکھوں 10-12 سال پہلے ہم نے سنا تھا کہ رشیا کی جنگ جب افغانستان سے ہوئی پھر اس کے اینڈ پہ رشیا ٹوٹا اور اس میں 5-7 ازبکستان تاجکستان یہ ریاست اسلام کے نام پہ بن گئی. آخری ہم نے یہی سنا ہوا ہے کہ رشیا مسلمان ہوا یا ٹوٹ گیا, جو بھی ہوا. صحابہ کا دور دیکھیے, ہر کچھ مہینے بعد خبریں آ رہی تھیں, روم فتح, کیسر و کسرا کی غلبہ آ گیا ادھر, ایران, فارس, بغداد, مسلمان ہو رہے تھے. کیا اس دور میں ہتھیار زیادہ تھے؟ کیا اس دور میں مسلمان زیادہ تھے؟ ٹیکنالوجی زیادہ تھی؟ سائنس زیادہ تھی؟ کچھ بھی نہیں تھی, ایک چیز زیادہ تھی, ایمان زیادہ تھا اور ایمان پہ عمل زیادہ تھا. یقین کریں کہ آج ہم نے لوگوں کو کفر پہ رکھا ہوا ہے. آج اگر یہ خوبصورت اسلام ہم لوگوں تک دکھاتے تو یہ بیچارے کفر کی موت نہ مرتے. اور یہ جو آج ہم پہ ظلم و ستم ٹوٹ رہے ہیں نا دنیا میں, یہ ریگریٹ ہے, وہ ریئیکشن ہے کہ تم ہمیں نہیں دیتے, ہم تمہیں بھی نہیں رہنے دیں گے. دیکھیے یہ میرا سیل فون اگر کوئی پکڑ کے بھاگ جائے ادھر سے تو میں کہوں گی کہ یہ میرا فون ہے, آپ نے کیوں لیا؟ تو میں اپنا یہ فون اس سے چھیننے میں ہو سکتا ہے اس فون کو توڑ دوں کہ تم نے میرا فون کیوں لیا, میں تمہارے پاس بھی نہیں رہنے دوں گی. ہم نے یہ خوبصورت اسلام چھپایا, ہم پہ اسلام کے نام پہ یہ مشکلیں آئیں. آج جو ہو رہا ہے یہ کوئی نئی چیزیں نہیں ہو رہی, ہم تو آپس میں ایک دوسرے کے اوپر اتنی باتیں کر رہے ہیں, ہمیں غیروں نے کہاں مارنا ہے. تو ضرورت ہے کہ ہم سب اس وقت اپنا محاسبہ کریں, سب کو بھول جائیں, صرف آپ اپنے اس 5 سے 6 فٹ کے جسم پہ آ جائیں کہ میں کیا کر سکتی ہوں. پہلی بات ہے کیا مجھے خود اسلام پتہ لگ گئے, کیا اللہ کی پسند اس کی ناپسند اسلام کے بیسک عقائد مجھے سمجھ ہے؟ فقہ کے نام پہ نماز روزہ ٹھیک کر رہی ہوں؟ خوشی غمی جینا مرنا سب آتا ہے؟ ایک دفعہ اس اللہ کی کتاب کو سیکھ لیا کہ جب تک عربی سے اردو میں قرآن نہیں پڑھیں گے آپ کے میرے دل کی دنیا نہیں بدلے گی. ترجموں سے وہ بات تو بنتی نہیں, میری ساری بات کو کوئی پیچھے بیٹھ کے اگر آئرش زبان میں چینج کر دے فائدہ تو تھوڑا سا اٹھا لیں گے لیکن ان کو مزہ نہیں آئے گا. اس لیے ہم قرآن پڑھ تو لیتے ہیں برکت کے حصول کے لیے, توجہ نہیں ہوتی. تو ضرورت ہے اس بات کی کہ ہم اپنے آپ کو سمجھیں, کر لیے تو اب ہیلپ کریں, پھر اب دوسروں تک پہنچیں, جوڑیں. اور آج کل کتنا آسان ہے, لوگ اتنا چل کے جاتے تھے. جابر نے اونٹ لے کر 1 مہینے کا سفر کیا تھا, پھر مکہ سے شام پہنچ کر ایک حدیث سنی تھی عبداللہ بن انیس سے, اور انہوں نے حدیث بھی یہ سنائی تھی کہ جو علم کی طلب پہ نکلا اللہ اس کے لیے جنت کا راستہ آسان کر دیتا ہے. اور جنت کا راستہ کیا؟ سبیل الجنہ. ہمیں جانا پڑتا ہے ایک مہینے کا سفر کر کے علم سیکھنے؟ ہمیں تو میرا لے 1 منٹ صرف اپنے کمپیوٹر تک جانا پڑتا ہے کمپیوٹر سیکھنے کے لیے, پھر بھی ہمارے لیے مشکل ہے. عیش کوش ہو گیا آج کا مسلمان. ہماری نسلیں آج کیوں ڈل ہو گئی؟ کیونکہ ہم نے ان کو بہت عیش سکھا دی, ہم نے ان کے اتنے ناز نخرے کیے, پھر ان کا ویٹ گین ہو گیا, پھر کھاتے ہوئے جنگ کھاتے پیتے اندر کتنی زیادہ ان کے چینی چلی گئی کہ وہ پریشان ہے اور ہم کسی کام کے نہ رہے. الا ماشاءاللہ جو اچھے ہیں وہ اچھے ہیں. اپنی گودوں کو ہرا کریں, اپنی نسلوں کو آباد کریں. جتنے ان ملکوں کے احسانات ہم پہ ہیں, امن چین سکون سے جی رہے ہیں, ان کو اسلام کی کوئی ایک چھوٹی سی ایک بوند تو ہم دیکھے جائیں, ان کو کہاں دیں گے؟ ابھی تم نے خود نہیں پڑھا, ابھی تک تو ہماری اپنی مسلم فوج ہی نہیں تیار ہوئی جو علم سیکھنے والی ہو, دوسروں تک کہاں پہنچیں گے؟ تو ضرور اس پہ سوچیں. اور جس کو کام کرنا ہوتا ہے نا وہ پوچھتا ہے کہ ہم کیا کریں, دوسروں کو کوئی کہے نا یہ کر دو کہے گا فارغ نہیں ہو. تو جس کے اندر تڑپ ہوتی ہے وہ اس کام کو کرتا ہے. آخری حدیث سنا کر انشاءاللہ آپ کو اب تھوڑا سا موقع دیں گے. ترمذی کی روایت, اللہ تعالیٰ فرماتے ہیں کہ اذا اراد اللہ بعبده خیرا, جب اللہ کسی بندے کے ساتھ بھلائی کا معاملہ کرنے کا ارادہ کرتا ہے, اجل له العقوبۃ فی الدنیا, تو اس کی غلطیوں کی سزا اسے دنیا میں جلدی دے دیتا ہے. جیسے کوئی ڈاکٹر بیماری پہچان جاتا ہے نا کہ بیماری کو جسم میں پھیلنا ہے تو اس کو پھیلنے سے پہلے ہی پکڑتا ہے اور اس کو آپریشن کر دیتا ہے. تو دعا کرتے ہیں کہ آج ہمارے ساتھ جو کچھ ہو رہا ہے اللہ تعالیٰ ہمیں اس سے سبق لینے کی توفیق عطا فرمائے. اب آپ میں سے کوئی سوال, کوئی بات, या जो भी चाहें, और हम फारिक खत्म भी कर सकते हैं या दुआ के साथ, जो भी आप चाहें। जी सिस्टर, आप वालेकुम अस्सलाम। ऑनलाइन पे भी लिखना शुरू कर दीजिए, टेक्स्ट खोल दें, जो भी आपके कमेंट रहे हैं।
आपने जिक्र किया कि रसूल पाक को सदमा हुआ जब जनाब खदीजा से शादी हुई।
जी आपका सवाल बहुत अच्छा है, और अच्छा हुआ कि आपने क्लियर कर लिया कि मैंने नबी सल्लम के हालात को डिस्कस करते हुए कहा कि 25 साल के एक लड़के की शादी 40 साल से हो गई, उनके लिए सदमा नहीं था। हम उस वक्त, अभी आबाद में भी रिकॉर्डिंग चाहे तो मैं सुनवाऊं, ये कहता कि फी जमाना हम उस बच्चे पे रहम करेंगे कि जिसका जवानी में बूढ़ी औरत से शादी हो, आपके लिए सदमा नहीं था। इसको इस तरह समझ लें कि जैसे हमारी फैमिली में ऐसा हुआ था कि एक लड़की की हस्बैंड की शादी के 2-2.5 साल बाद शादी डेथ हो गई। अब वो लड़की ऐसी थी जिसको आप सिंपल सा कह लें कि हाथ लगाए मैली हो, मेरे भी ख्याल में इतनी खूबसूरत कोई लड़की और कोई खानदान की होगी, उम्र भी वही थी जो होती है, 2 साल में लड़की कितनी को बड़ी होगी, और उसी मर्द से बच्ची पैदा हो गई थी। जब बच्ची पैदा हुई तो उसके बाद उसी लड़का जो फौत, उसके छोटे भाई ने जो इसका देवर था, उसने कहा कि मैं इससे शादी करूंगा। अब हो गई, लेकिन बाद में मैंने सुना ऐसे ही किसी मौके पे कि उसकी माँ बहन ने कहा सारे हमारे तो लड़के की किस्मत हो गई कि इसको शादीशुदा लड़की से शादी करूँ, और यकीन करें वो कई कुंवारी लड़कियों से खूबसूरत और भरपूर लड़की थी। तो हमारे कल्चर की ये बात थी। ठीक है जी, और कोई बात? सीखा क्या? मुझे तो कमेंट्स ज़्यादा अच्छे लगते हैं। मुहासबा, आपने क्या सीखा? पहले तो हमारी जो होस्ट है इनका शुक्रिया भी अदा करेंगे, दुआ भी करेंगे कि आज इन्होंने हमें घर में मौका दिया और हम सब मिले। तो सिस्टर, आप क्या पूरे दर्स के दौरान सोच रहे थे? कोई आपकी फीलिंग शेयरिंग जो भी कहना चाहे। ठीक है, अल्हम्दुलिल्लाह। देखिए जब कोई दुनिया से जाता है ना, तो हम कहते हैं कि आज उसकी आंखें बंद हुई हैं। बिलीव मी, आंखें आज बंद है, खुलेंगी उस दिन जब मौत का पर्दा आएगा सामने। जी आप कुछ कहिए, नाम दोहराते जब मुझे याद हो जाए।
काबिया
जी, काबिया
देखिए आई ओपनर था, और दूसरा ये कि अल्लाह ताला का यकीन जितना आपके अंदर पैदा होगा उतनी दुनिया की मुश्किलें आपको मुश्किलें नहीं लगेंगी, और आपको अगली दुनिया के लिए तैयारी करने में आसानी होगी। अगर आपको इस दुनिया की परेशानी परेशान करती रहेगी तो आपको दूसरी दुनिया की परेशानी के बारे में सोचने का मौका नहीं मिलेगा।
जी इन्होंने बहुत अच्छी बात कही, मैं इस पे एक अक्सर मिसाल देती हूँ, सिर्फ इस सोच से कि आपने नहीं सुनी होगी इसलिए दे रही हूँ, वरना कई जगह दी हुई है ये भी, कि एक बाप अपने बच्चों को लेकर किसी जंगल में जाए। अब उधर कहीं चींटियां हैं, कहीं मकोड़े हैं, कहीं कुछ छोटी छोटी एंट्स हैं, तो उसको फिक्र क्या होगा कि मेरे बच्चों के पाँव पे कोई चींटी ना चढ़ जाए, बचाएगा ना उनको। इतने में अगर उसी जंगल में शेर आ जाए तो क्या बाप को चींटियां याद रहेंगी? वो किस चीज से अपने बच्चों को बचाएगा? शेर से। आप इसको अपने ऊपर लें, हमारे बच्चों के जितने मसले हैं ना, इधर दाखला, ये पढ़ जाए, नंबर आ जाए, शादी हो जाए, जॉब मिल जाए, कैरियर हो जाए, ये चुनटियां अगर हमें अपने बच्चों की आखिरत नजर आ जाए। कभी सोचिए कि हम अपने बच्चों की सिर्फ दुनिया बनाना चाहते हैं? अक्सर लोग ये सोचते हैं कि मेरे मरने के बाद मेरे बच्चों का क्या होगा, ये सोचते हैं ना। इस जुमले को चेंज करें, मेरे बच्चों के मरने के बाद उनके साथ क्या होगा? मरना तो है, तो इंशाल्लाह बात समझ आ जाएगी। जी ये ऑनलाइन पे ये पूछती हैं कि आजकल को जो भी पाकिस्तान के हालात हैं उसके लिए कोई बेहतरीन बेहतरी की कोई दुआ दें। इसकी दुआ ये कि अहदिना सिरातल मुस्तकीम, अल्लाह हमें सीधे रास्ते की हिदायत दे और हमें हमारे गुनाहों पे ना पकड़। और बहुत सारी ऐसी दुआएं मौजूद हैं, मुहासबे के साथ करें। दुआ तो खाली लफ्ज होते हैं, असल तो मुहासबा है कि अल्लाह तो हमें अपनी इस्लाह की तौफीक दे, हम सीधे रास्ते पे आए, तो तू हमें अपने गजब और अकाब से बचा। जी सिस्टर, आपकी इधर से जासमीन।
असल जी आप तो कहती हैं कि बच्चों की इस्लाह और बुनियाद और एक उनको देना माहौल चाहता है। मेरा हाल अलहमदुलिल्लाह मुस्लिम था, खातून ये चाहती है कि मेरा बच्चा एक अच्छा मुस्लिम बने, लेकिन बात का ख्याल होता है कि समझ नहीं होती
हमें के बच्चों को।
मेरे मैं अपनी एग्जाम्पल देती
हूँ,
समझ आते आते 10 साल गुजर गए, उस दौरान तो बच्चा हो गया 10 साल का, 12 साल का, 15 साल का, होश आई 15 साल के बाद, सोचा आप बच्चों की बुनियाद बना दो, बच्चे का भी जहन खराब हो चुका। समझाने समझाने में तो इतना वक्त निकल गया कि जब उसको समझाने का टाइम था उस वक्त तो खुद को समझ नहीं थी, तो उसको क्या समझाते। अब वो जब जहन ही इतने पुख्ता हो गए, अब एक बच्चे को जब 2 या 3 साल के बच्चे को समझाना था, आज मेरी बेटी एग्जाम्पल बनी बैठी आपके सामने की, कल आई थी तो स्काफ के बगैर थी, آج وہ بیٹھی اس ماحول میں تو سٹاف لے کے بیٹھی,
کدھر بیٹھی ہوئی اس کے اوپر کریں ماشاء اللہ. میں دیکھ رہی تھی اس کو, مجھے دکھی نہیں تو بیٹا آپ ادھر آ کے ابوڑھی ہو گئی ہیں, آ کے ادھر نیچے بیٹھو. ہاں جی آپ کی بات میں سمجھ گئی.
تو جب دیر ہو جاتی ہے تو میں اپنی مثال ہی دیتی ہوں کہ میں خواہش کرتی ہوں کہ اللہ نے مجھے سمجھ دی تو میں اس سے زیادہ سمجھ اپنے بچوں کو, مجھے آخرت کا خوف جتنا اپنے لیے ڈراتا ہے نا اس سے کئی گنا زیادہ. وہی آپ کی بات ابھی تھوڑی دیر آپ نے پہلے کی تھی کہ بچوں کی آخرت نظر آنے لگ جائے, مجھے اس سے زیادہ خوف اب اپنے بچوں کے لیے ڈر لگتا ہے. لیکن جب یہ سمجھانے کا جو ٹائم آیا تو بڑے ہو گئے, اب ان کو کیسے سمجھا؟
جی یہ اصل مسئلہ تو یہ ہے نا, جو آپ کی پوری
مسئلہ تو یہ ہے جب وقت نکل گیا.
وقت نہیں نکلا بھی. ان کا سوال آپ سب نے سن لیا آن لائن سے, جو سن رہے ہیں ان کے لیے دہرا دیتی ہوں کہ بچوں کو جس وقت سمجھانا تھا تو تب خود سمجھ نہیں تھی, اب سمجھ آئی ہے تو بچے بڑے ہو چکے ہیں, اب کیا کریں. اس سوال کا جواب میں نے کئی جگہ اور ہر ملک میں دیا ہے اللہ کے حکم سے, اور وہ یہ ہے کہ اپنے ایسے بچوں کو بٹھائیں اور ان سے معافی مانگ لیں. یہ لو بچے اب دماغ سے نہیں مانیں گے, یہ آپ کے دل سے مانیں گے. آپ ان کے دل کو پکڑیں, پہلے کنفیس کریں کہ بیٹا میں نے اچھی ماں ہونے کا حق ادا نہیں کیا. میں نے کیوں نہیں کیا؟ اس لیے کہ میں خود مجھے نہیں پتا تھا. اب سمجھ آئی ہے تو اب گلٹ ہے, آؤ مل کے اس سفر کو شروع کرتے ہیں. اور تبدیلی کا آغاز جو ہے نا وہ دل سے ہوتا ہے, اور دل بدلتے ہیں اس قرآن سے. اللہ کے نبی کا کمال کیا تھا, جس ماحول میں آپ پیدا کیے گئے تھے آپ کو تھا کہ وہ شراب کباب سود رشوت ہر چیز چلتی تھی, شرک تو اپنی جگہ تھا, اسی کے سارے یہ تحفے ہوتے ہیں. آپ نے لوگوں کا تزکیہ کیا, جوان بچوں کو سکھانے کا طریقہ تقریریں اور واعظ نہیں ہوتے, حکم نہیں ہے. اب آپ ان کو ساتھ لے کر چلیں, بلکہ میں آپ کو ریکمینڈ سب کو ہی کروں گی اگر آپ چاہتے ہیں. پیرنٹنگ اے ٹو زی, اس میں چھوٹے چھوٹے ٹاپکس تھے, سب ٹاپک. اس میں ایک ٹاپک ہے گروئنگ بچے یعنی ٹین ایجرز کے ساتھ کیسے معاملہ کریں. آپ وہ فائل سنیں, انشاءاللہ آپ کو اس سے بہت کچھ ملے گا. اور اگر اس کو ایک ایگزامپل سے سمجھنا چاہے نا, یہ گھر جب بن رہا تھا سمجھ نہیں تھی کہ یہاں کیا ہو وہاں ہو, اپنی سوچ سے تو کیا لیکن بن گیا. اب آپ کو رہنے کے بعد احساس ہوا ہے کہ یہ ٹھیک نہیں ہے, یہ کمرہ چھوٹا ہے وہ بڑا ہے, یہ نہیں, یہ ٹوائلٹ نیچے ہونا چاہیے تھا, گیسٹ روم نیچے بھی ہوتا, ہر وقت اوپر نہیں جایا جاتا. کیا کرتے ہیں پھر آپ؟ اب یہ بھی نہیں ہے کہ آپ اس گھر کو چھوڑ دیں ایک نیا گھر بنا لیں, ممکن نہیں ہے. اسی کو رینوویٹ کرنا ہے. تھوڑا سا مشورہ کر کے کسی انجینئر کو بلائیں گے, یہ دیوار نکال دوں, یہ دروازہ ادھر کی بجائے ادھر کر دوں. اب ہم نے اپنے جوان بچوں کو رینوویٹ کرنا ہے, اور اس کے لیے یاد رکھیے کہ گھر میں رہ کے جب ریپیئرز ہوتی ہیں انتہائی مشکل حالات ہے, ہر طرح کے ڈس آرڈر کے لیے تیار ہے. ایکسٹرا کیئرفل, ڈیکوریشن پیسز اٹھا دیتے ہیں ہم لوگ, مٹی نہ ڈل جائے, یہ نہ ہو جائے, وہ نہ ہو جائے, کور کرتے ہیں, پردے اتار لیتے ہیں, کارپیٹ اٹھا دیتے ہیں. اتنی حکمت اور سمجھداری کے ساتھ اپنے بچوں کو اس دین کے کمرے میں ایڈجسٹ کریں کہ بلکہ وہ انجوائے کریں. اس کا بیسٹ طریقہ یہ ہے کہ ان کے ساتھ دوستی, آپ ان کے سامنے کوئی بہت بڑے تیس مارخانی بن کے دکھائیں کہ میں بہت نیک ہوں, کرو اٹھو دے دو یہ کرو وہ کرو. حکم کے ساتھ تو بات کرنی نہیں, وہ تو کسی سے بھی نہیں کرنی. ٹھیک ہے, کرنا کہ آپ ان کے ساتھ بیٹھیں. اصلاح کا طریقہ, جیسے اس کی میں پریکٹیکل ایگزامپل کیا دیتی ہوں کہ ہم سب اپنے گھروں میں ایک فیملی ٹائم رکھیں. سارا دن سب کی ہی لائف بزی ہے, یہاں ان ملکوں میں بچے کہیں گے, شوہر کہیں گے, کوئی وقت تو ایسا ہونا چاہیے 24 گھنٹے میں کہ پوری فیملی اکٹھی بیٹھے. کیا ہر ایک کو اس کا وقت مل جاتا ہے؟ بعض دفعہ تو دیکھا گیا کہ شوہر گھر میں آتے ہیں تو بچے کھانا کھا کے گھر میں ہوتے ہیں, ساتھ نہیں بیٹھتے. آج یہ بھی ایک ہم نے بہت گورا سسٹم سیکھ لیا کہ ہر بندے کا اپنا کھانے کا وقت ہے. پہلے دور میں لوگ انتظار کرتے تھے, ابو آئیں گے تو کھائیں گے, کھانا آیا پکا ہے تو سب سے پہلے اچھا کھانا ہے تو ابو کھائیں, بچوں نے پہلے کھا لیا تو ابو جی کے لیے کیا بچے گا. اور کھانے کا ٹیبل, مجھے آج بھی اپنا بچپن سے یاد ہے, بیسٹ ٹائم ہوتا تھا کمیونیکیشن کا. پلان ضدیں کرنی, ادھر جانا ہے, چھٹیوں میں یہ کرنا ہے وہ کرنا ہے, چلے آئس کریم کھانا ہے, اس ویکینڈ پہ ادھر جانا ہے. اور کھانے کی ٹیبل کو اگر نکال دینا تو بعد میں آپ دیکھیں سارے بچے ایک جگہ بیٹھتے نہیں ہیں. 15 منٹ 20 منٹ آدھا گھنٹہ گھر کے اندر ایسا ضرور رکھیں جس میں آپ کے شوہر جی, آپ کے بچے, جو بھی گھر کے بزرگ ہیں, سب مل کے بیٹھیں. اور اس میں ہر روز کوئی ایک چھوٹی سی بات, نصیحت والی اس طرح کی نہیں, شروع میں موٹیویشن, اور اس کا پورا طریقہ کار ہوتا ہے. الحمدللہ اللہ کے قرآن کی ترتیب بڑی پیاری ہے, آہستہ آہستہ چھوٹی چھوٹی باتیں ہم سکھا کر اس کے بعد لوگوں کو ریکمینڈ کرتے ہیں, صرف فاتحہ سے ترجمہ شروع کرتے ہیں ان کے ساتھ. آپ کہتے ہیں ہماری نہیں سنتے, اور وہ آپ کی سنیں گے بھی نہیں. ماں کو استاد نہیں کوئی مانتا, اللہ کے ارما استاد ہوتی ہے. کوئی ریکارڈنگ انگلش کی, اردو کی, بیس سیوں چیزیں اپنے بچوں کے مزاج کو سامنے رکھیں, آپ کو گائیڈ لائن دے سکتے ہیں. ان کے ساتھ شروع کریں جس ان کا تزکیہ ہو. صحابہ کی کہانیاں, نبیوں کے قصے, وہ نہیں روایتی جو شروع سے سیٹرڈے سنڈے اسکول میں آئے ہیں سنتے. روح والا دین دیں. پھر دوسرا ایک طریقہ کریں جو بہت غیر مخصوص طریقے سے آپ کے گھروں میں چینج لائے گا. اپنے سننے کے بہانے گھروں میں یہ قرآن کی کلاسز کی آوازیں آئیں. جب مجھے کوئی اسٹوڈنٹ کہتی ہے نا, میں تو بہت فوکس ہو کے سنتی ہوں, میں تو اپنے ہیڈ فون لگا کے سنتی ہوں, تو مجھے اچھا نہیں لگتا. میں نے کہا اپنے ہیڈ فون لگا کر سب کو محروم کر دیا, اب تم جو کرتے ہو کرو, میں یہ سن رہی ہوں. نہیں, ہیڈ فون نہیں لگائیں گے آپ کلاس سنتے ہوئے اگر گھر میں کوئی ہے, اور اگر کوئی ہے تو کیا آپ کا اتنا حق نہیں اس گھر والوں کی خدمت کرتے ہوئے کہ یہ گھنٹہ ڈیڑھ دو گھنٹے تفسیر ہے, آپ سب بھی جو کر رہے ہیں کریں, لیکن میں ایسے ہی بیٹھ کے سنوں گی اور آپ شور نہ کریں. ٹی وی چلتا ہے اگر دن میں 22 گھنٹے تو 2 گھنٹے بند بھی ہو سکتا ہے, اور اگر شور کرتے ہیں تو کہ سارا دن آپ سننے کے بہانے گھر میں بیٹھے بھی ایسی جگہ جہاں سب سنیں. ان کو نہ کہیں کہ وہ سنیں, وہ خود سنیں گے. آپ دیکھیں جو ہی کوئی بات آپ کے خلاف ہو رہی ہوگی نا, اس میں دور سے باز آئے گی یہ تمہیں کہہ رہی ہیں تمہاری ٹیچر. ہوتا ہے سر, ہوتا ہے نا, اچھی نہیں سن. اب آپ نہ کریں کوئی غلط ہو تو آپ کہیں یہ سن لیں, یہ باپ کے لیے حکمت سے. دیکھیں جس طرح کوئی ہارٹ سرجری کرتا ہے نا, سب سے مشکل یہ ذہن میں آتا ہے کہ دل بھی دھڑکتا رہے اور کٹ کٹ بھی لگتے رہے. ہارٹ سرجری جس طرح سرجن کیئرفلی کرتا ہے نا کہ کوئی رگ نہ کٹ جائے, کوئی خون نہ نکل جائے, اس طرح ہم نے اپنے گھر والوں کے دلوں کو بدلنا ہے تھڑکتے ہوئے. اور اس کے لیے دعا اور کوشش, آپ کے اپنے عمل میں کمی نہ ہو. اگر آپ نے یہ سوچ لیا کہ میں ان کی غلط مانوں تاکہ وہ ٹھیک مانے, تو مان چکے. کس کی طرف بلائیں گے اگر آپ خود غلط مان رہے ہیں؟ تو انشاءاللہ اپنی کلاسز جوائن کریں, اور آپ دیکھیں کہ جس جتنا آپ باقاعدہ قرآن سیکھتے ہیں نا, اس کی برکت بھی ہوتی ہے. ابھی جیسے ہم نے پچھلے تقریباً اب تو 1.5 گھنٹہ ہو رہا ہے بات کر رہے ہیں, آپ کا کیا خیال ہے کہ اس گھر میں اس کی برکت نہیں ہوئی ہوگی؟ کوئی بیماری دور ہو سکتی آنے والی, کوئی ایکسیڈنٹ ہونے والا ہو سکتا ہے اس کی برکت سے دور ہو جائے, کتنے شیطان بھاگ سکتے ہیں. قرآن جب گھروں میں عام ہوتا ہے نا, کچن میں بھی. اب یہ نہیں کہ چیڑ ہونے لگے اور وہ کہیں کہ آپ کو کیا ہوگا, یا مقابلے پہ واضح کرے, سمجھوتا کر لیں. اس وقت اگر آپ یہ سن رہے ہیں تو اس وقت پھر یہ چلے گا, آپ دیکھیں گے کہ غیر محسوس طریقے سے کام ہوگا. کچن میں کام کر رہے ہیں تو کرتے رہے, فارغ ہیں سوتے ہوئے میں بھی. رات کو ایک ہماری, بہت سارے لوگوں کے کمنٹس ہمارے پاس ہوتے ہیں, لیکن خلاصہ کہہ کے ایک سسٹر تھی, وہ کہتی تھی کہ میں رات کو لگاتی تھی آپ کی کلاس جب انہوں نے سیکھا. وہ کسی ایسی جگہ رہتی تھی وہاں کوئی لائیو کلاس نہیں ہوتی تھی. ہم نے ان کو بتایا کہ آپ ویب سائٹ سے جائیں, خود اپنے اون پہ شروع سے سبیل الجنہ کو شروع کر دیں, اور جو بھی آپ کو ہیلپ چاہیے ہوں گے ہم کریں گے. انہوں نے اس طرح سے شروع کیا کہ ویب سائٹ سے سورت فاتحہ سے شروع کیا. کہتی رات کو شام کے وقت لگاتی تھی, اپنے کمرے میں جا کر اپنے بیٹھی تھوڑی آہستہ آواز کرتی تھی, اس کے دوران ہی جیسے رات کو سونے کا وقت ہونے لگتا ہے. کہتی کہ میرے شوہر شروع میں صرف اس لیے کہ یہ اپنا سن رہی ہے, ایک وقت ایسا آ گیا کہ وہ میرے ساتھ سننے لگے. اور اب کہتی ہم میاں بیوی جب تک رات کو ایک لیسن نہ سن لیں سونے سے پہلے, ہمیں دونوں کو چین ہی نہیں آتا, مزاج بن گیا. تو اس طرح سے غیر محسوس طریقے سے کریں, انشاءاللہ اللہ تعالیٰ آپ کی مدد کرے گا. ٹھیک ہے جی, چلیے. جزاک اللہ خیر. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک وتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, وتوب علینا انک انت التواب الرحیم. وصل اللہ تعالی خیر خلقہ واصحابہ اجمعین, برحمتک یا ارحم الراحمین. رب ارحمہما کما ربیانی صغیرا. ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. یا حی یا قیوم برحمتک نستغیث. اللہم استر عوراتنا وآمر رواتنا. یا اللہ ہماری اس چھوٹی سی کوشش کو قبول فرما, ہماری اسلام میں مدد فرما. یا اللہ ہمیں دین کی سچی محبت عطا فرما. یا اللہ ہم اس دین کو اپنی زندگی میں اس طرح لے کے چلیں کہ اس کا اثر ہمیں اپنے ہر معاملے میں دکھے, اور ہمارے پورے گھر والوں کو دین پہ لے چل. پھر اس سے ہمارے خاندان، ہمارے محلے، ہماری برادریوں تک اسلام پہنچے۔ یا اللہ، اگر آج کے دور میں ہم نے اس دین کا پیغام عام نہ کیا تو کیا کفار کریں گے؟ کیا دشمنوں سے یہ کام تو لے گا کہ تیرے دوستوں نے یہ کام کرنا چھوڑ دیا؟ یا اللہ، تو ہمیں روایتی مسلمان ہونے سے بچا۔ یا اللہ، اس قرآن سے جو روح ملتی ہے اس کو ہمیں لینے والا بنا۔ یا اللہ، جو ایک نیا کورس ہم سب کے سامنے ہے اس وقت، اس کو قبول کرنے کی توفیق دے۔ یا اللہ، یہ تیری طرف سے انویٹیشنز ہیں، یا اللہ ہمیں اس کو ماننے کی توفیق دے۔ یا اللہ، اس شہر میں بھی دین کا پودا لگا دے۔ یا اللہ، ایسی نسلیں تیار ہوں، ایسی کھیتیاں تیار ہوں کہ ہمارے دنیا سے جانے کے بعد بھی ان کے اثرات ہم محسوس کر سکیں۔ یا اللہ، ہم سب کو اس کے اوپر جمنے والا بنا دے۔ یا اللہ، بچوں کے جو بھی مسائل ہیں ان کو ختم کر، اور ہمیں سب سے زیادہ فکر اپنے بچوں کی آخرت کی لگ جائے۔ یا اللہ، جب تک آخرت اچھی نہیں ہوگی دنیا بھی اچھی نہیں ہوگی۔ یا اللہ، دنیاوی کامیابیوں میں کھو کر تجھے ناراض کرنے والے نہ بن جائیں۔ ساری خیر کے خزانے تو تیرے ہاتھ میں، تو اپنی رحمت سے ہمیں اپنے بچوں کی صحیح تربیت کی توفیق دے۔ یا اللہ، ہمیں اپنے دنیا سے جانے کے سفر کو آنکھوں میں رکھنے والا بنا۔ یا اللہ، کیا بنے گا میرا اگر میں نے اپنے بچوں کو اپنی زندگی میں تجھ سے نہ جوڑا؟ اور یا اللہ، اگر میں نے قرآن نہ سیکھا تو کب سیکھوں گی؟ کیا جنت میں کوئی یہ موقع ملے گا؟ قبر میں کچھ ملے گا؟ یا اللہ، ترجیحات کو متعین کرنے والا بنا۔ اور یا اللہ، جنہوں نے بھی اس محفل کا اہتمام کیا ان کو اس کا بے حساب اجر دے۔ اس گھر پہ اپنی رحمتیں اور برکتیں نازل فرما۔ یا اللہ، ان کے گھر کو چن لے اپنے دین کے پیغام کے لیے۔ یا اللہ، یہاں سے باقاعدہ کلاس کا آغاز کروا۔ یا اللہ، ہم سب کے گھروں میں تیرے دین کی آوازیں آنے لگے۔ اور یا اللہ، ہمیں باقاعدہ بیٹھ کر سیکھنے والا بنا۔ چلتے پھرتے تو کوئی کام نہیں کرتے، صرف تیرا کام ہی، تیرے دین کو سیکھنے کو ہی ہم چلتے پھرتے کا کام سمجھے۔ یا اللہ، جو بیمار ہیں ان کو صحت اور عافیت دے، جو پریشان ہیں ان کی پریشانیاں دور فرما، ہمارے ماں باپ پہ اپنی رحمتیں فرما، دعاؤں کے یہ خزانے قائم رکھنا۔ اور یا اللہ، جو دنیا سے چلے گئے ان کی بخشش فرما، ہمیں ان کے لیے بہترین عمل کرنے والا بنا۔ یا اللہ، ان کو اب ہماری طرف سے دعاؤں کے تحفے اور صدقہ جاریہ کے تحفے ملیں گے۔ یا اللہ، ہم سب کے فوت شدگان کی بخشش فرما۔ یا اللہ، اس گھر کے جو بڑے تیرے پاس چلے گئے ان کی بخشش فرما۔ اللہم اغفر لہ وارحمہ وعافہ وعف عنہ واکرم نزلہ وبس مدخلہ وابدل دارا خیرا من دارہ واہلا خیرا من اہلہ وزوجا خیرا من زوجہ وادخلہ الجنہ وعصہ من عذاب النار۔ یا اللہ، ہم سب کو جب تم سے راضی ہو تب اپنے پاس بلانا، اور ہماری قبروں کو نور سے بھر دے۔ زندگی میں قرآن کا نور ہماری زندگی میں آ جائے، سنتوں پہ عمل آ جائے۔ اور یا اللہ، ہماری قبروں کو نورانی بنا، ہمارے استادوں پہ رحم فرما۔ اور یا اللہ، ہمارے شوہروں کو دین اور دنیا میں ہمارے بہترین معاون بنا۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ ربنا تقبل منا انک انت السمیع العلیم۔ وتب علینا انک انت التواب الرحیم۔ وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ آمین۔ جزاک اللہ خیر۔